الحمد لله رب العالمين، الصلاة والسلام على خاتم النبيين، أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. آج منگل کا دن ہے، منگل کے دن ہمارے ہاں آج کل مثنوی شریف کا درس ہوتا ہے. حکایت آن زن پلید کار، یعنی پلید عورت کی حکایت. آزنے میں خواستہ بامول خود، برزنت در پیش شوئی گول خود. پس بشوہر گفت زن کا نیک بخت، من برائی می وچینم از درخت. چو برآمد بر درخت آسن گریس، چو ز بالا سوئی شرب بنگ گریس. گفت شوہر را کہ اے بابورت، کیست آلوتی کے بر تو می فتد. تو بزیر آ تو بزیر آ چو زن بغنو دئی، اے بغا تو خود محنس بو دئی. گفت شوہر نے سرد گوئی بگشت، ورنہ ای جانست غیر من بدشت. زن مکرر زن مکرر کرد کائے، بابر طلاق کی سبر پشت است فرد. خفتہ ہلا گفت اے زن ہی فرود، آز آ آ درخت کے سرد گشت خروف گشتی تو سخت. چو فرود آمد برآمد شوہرش، تو زن کشید آمول اراندر برش. گفت شوہر کی سے این روسی پی کی ببالائے، تو آمد چو کپی. گفت زن نے نیست این جا غیر من، ہی سرد برگشت شد حرز متن. او مقرر کرد برزن آسخن، گفت زن این است ازم امرو بن بن. از سری امرود بن من هم چنا، که کسر کسر همی دیدم که تو اقل قل دبا. پس فرودا تا ببینی هی چنیست، ها زما تخنیل امرد بنیست. حضر تعلیم است آرا جت جت شنو، تو مشو بر ظاهر حضلش گرو. هر جده حضل است پیش بازلان، حضل جده است پیش آقلان. کاہلا امرود بن جو اند لے، تابدا امرود بن را استنیک. نقل کن از امرود بن اکنو برو، گشتی تو خیر چشمو خیر رو. ای ہنی در ہستی و ای ہنی و ہستی، اول بود کی از و دیدہ کسر و احوال بود. چو فرودائی زہی امرود بن، کسر نما فکر تو چشمو سخن. یک درخت سخت بی گشت ای شاخ او بر اسما، هفت می چو فرو آئے زی گردی جدا. مبدلش گرد اند از رحمت خدا، راست بینی گر بودے آسان چنی. مصطفیٰ کے خواست از رب دین، گفت بن ما جز و جز از فوق ویس فوق پست. آ چنا کے پیش تو آجز و ہست، زی تواز و گر فرود آئی خدا. راست بینی بخشدا چشمی ترا، بعد ازاں بر رو برا امرود بن. کی مبدل گشت سبز و از امر کن. چو درخت موسوی شد آ درخت، چو سوی کو موسا کشانی دی درخت ترخت. آتش و اورا سبز و خرم میں کند شاخ و ان این اللہ انا للہ میزند. زیر ذل اش جملہ حاجات تروا، ای چنی باشد الہی کے میاں. آمنی و ہستی ہے تو باشد حلال، کے درو بینی صفات ذوالجلال. شد درخت کج مقدم حق نما، اصل ثابت و فرائے فی السما. ایک عورت چاہتی کہ اپنے احمق شور کے سامنے اپنے اشنا سے ملا کرے. مولانا فرماتے کہ تمہارے درخت ہستی کی ایسی مثال، ایسا امرود کے درخت کی جس کی حالت کسی ذیل مذکور ہے کہ ایک عورت نے چاہتا کہ اپنے خاون کے سامنے اشنا سے ہم صحبت ہو. اس نے اپنے شور سے کہا کہ میں درخت پر میوہ توڑنے کے لیے چڑھتی ہوں. جب عورت پر چڑھ گئی تو رونے لگی. اس وقت جب کہ اس نے اوپر سے شور کو دیکھا، شور نے کہا کہ اور کار یہ کیا، اور یہ کون لوتی ہے جو تجھ پر سوار ہے، اور تو عورت کی طرح اس کے نیچے پڑا ہوا ہے. ارے مردود تو مہنس ہے. شور نے جواب دیا، ارے تیرا سر چکر ہے، ورنہ اس جنگل میں میرے سوا کوئی دوسرے پر یہ فعل کس سے کراتا ہے. عورت نے دوبارہ کہا، اے کم حوصلہ، تیرے پیٹ پر کون پڑا ہوا ہے. اس پر اس نے کہا کہ عورت تو نیچا کر دیکھ لے، کوئی نہیں بجو اس کے کہ تیرا سر چکرا گیا اور تیرا حواس قائم نہیں رہی. جب عورت نیچے تو اس کا شور درخت امرود پر چڑھ گیا. اب وہ عورت اپنے اشنا سے ہم کنار ہو گئی. देखकर खावन ने कहा, वो फाहिश है कौन है जो तुझ पर बंदर की तरह सवार है? उसने कहा, बिल्कुल मेरे सिवा यहाँ कोई भी नहीं, तुम्हारा सर फिर गया है, बेहूदा बातें न करो। उसने फिर उसे एक पर्वत ने कहा, इस अमरूद के दरख्त का असर है, ऐसी जब मैं दरख्त के ऊपर चढ़ी थी मुझे भी दगरगुँ दिखाई देता था, आप नीचे वो देख लें कि यहाँ कुछ भी नहीं, ये सब तखैलात इस दरख्त का असर है। इस फाहश के समय भी एक तालीम देना मकसूद है, तो ज़ाहरी फाहश बातों पर ध्यान न दें, इनसे नसीहत हासिल करो। उन्होंने इस शोबा को रफ़ा किया जो बाद नज़र में इस फाहश किस्से के बयान से पैदा होता है कि एक बुजुर्ग ने ऐसे किस्से क्यों बयान किया। फरमाते कि इससे हमारा मकसद अवाम को तालीम देना है, इस की हकीकत और तहक को जानना चाहिए। बुरों के लिए अच्छी बातें भी बुरी लगती है और बुरी बातें दानाओं के लिए अच्छी लगती है, ये नकलमंद इससे भी इबरत व नसीहत पकड़ते हैं। काहिल लोग अमरूद के इस दरख्त को तलब करते हैं, लेकिन जहाँ पर रह कर वो तलाश करते हैं इससे भी बहुत दूर का फासला है, यानी काहिल रह कर हासिल नहीं कर सकते। ये कोश कोश और सही करके अमरूद के दरख्त यानी खुद ही से मुंतकिल हो जा, इस पर रह के तू खैर चश्म और खैर रह हो चुका है। इस अमरूद दरख्त की पहली शाख तकब्बुर खुद ही है, जिससे आदमी गलत भी हो जाता है, यानी जिसके छोड़ने की हमने तलकीन की है, यही खुदी और हस्ती है। पर जब तू सही कोशिश के बाद इससे नीचे उतर आएगा और नफ्स अम्मारे को सर कर लेगा, तो उस वक्त तेरी अकल आंख और गुफ्तगू टेढ़ी नहीं रहेगी। तो इस दरख्त अमरूद को सख्त सिद्ध राह देखेगा कि इसकी शाखें सातवें आसमान पर पहुंच गए। जब तू इस गलती में डालने वाले दरख्त खुदी से नीचे उतर आएगा और उससे जुदा हो गया मरतबा फना फिल्ला हासिल कर लेगा, तो सुबहान तरब उसको अपनी रहमत से बदल देंगे। राजबीनी अगर आसान चीज़ हो तो आप सल्लम रब्बुल इज़्ज़त से क्यों कर दरख्वास्त करते, यानी दुआ फरमाते, अल्लाह मरना शेन कमा ही है, अल्लाह आसमान ज़मीन उसके माबेन हर वो चीज़ को इस तरह दिखा जिस तरह वो तेरी नज़रों में है। आपने फरमाया कि हमको ज़मीन आसमान की हकीकत से मतलब फरमाया जैसे कि वो अपने नफ्स में मौजूद है। अगर तू खुद ही के दरख्त से नीचे हो तो तूने तज़ल्लुल मस्कन इख्तियार किया, तो खुदा कुदुस तुमको राजबीनी की नज़र अता करेगा, जिससे तू हर चीज़ की हकीकत और माहियत को समझ सकेगा। तो इसके बाद खुद ही की फनाइत इस दरख्त पर चढ़ जा। अब चूंकि खुदा ने इसको तेरे लिए अमर कुन से सब्जार सब्जा व शादाब में तब्दील कर लिया, नफ्स अम्मारे की सरकशी तमरद का अहतमाल नहीं होगा। अब वो दरख्त तेरे खुद ही का मूसा का दरख्त बन गया, जिस पर अव्वल मरतबा मूसा अलैहिस्सलाम की तजल्ली थी। अगर तूने मूसा अलैहिस्सलाम का रास्ता अख्तियार किया तो ये दरख्त दरख्त मूसा हो जाएगा। ये दरख्त मूसा की आग से और सरसब्ज शादाब होता है। ये दरख्त मूसा आग है और सरसब्ज शादाब, जिसकी शाख ने आवाज़ दी कि मैं माबूद हकीक हूँ, वो दरख्त मुराद है जिसको रोशन देकर मूसा अलैहिस्सलाम ने आग का गुमान किया था, जिससे उसको इन्नी अनल्लाह रब्बुल आलमीन की आवाज़ आई थी। आग से मुराद नूर है जो आग की सूरत में दिखाई दिया था, और शुबह में आतश व मुजाहदात व आलाम व उमूम शवाक व दरख्त सरसब्ज शादाब इन हस्ती सानी जो फना के बाद हासिल होगी। इस दरख्त के साय में तेरे जुमले दहाजी जुमला हाजी फुरूँगी, देख उस तरह खुदा खुदाई की मियाँ होती है, यानी खुदाई कल्ब माहियत इसे कहते किस शे को क्या बना दिया है। इस वक्त तेरे खुदी और हस्ती तेरे लिए हलाल है, क्योंकि इसमें तू सिफात हक सुबहानों का मुशाहदा करता है। अब टेढ़ा दरख्त सीधा हो गया, जिसकी जड़ पाताल ज़मीन में और शाख आसमान पर, क्योंकि हस्ती अव्वल मुशाहदा हक से मानी थी इसलिए हराम थी। बारनो अब यह दरख्त सीधा और हकनुमा बन गया, और अब इस कदर मुस्तकम कि इसकी जड़ ज़मीन में और शाख आसमान पर, यानी फना के बाद तो बका मिलना हासिल कर गया। अल्लाह अकबर। ये इल्हामी मजामीन है जो हज़रत को अल्हम्दुलिल्लाह इल्हाम होते रहे, और इतने तेज़ी से इल्हाम होते रहे कि खुद नहीं लिखते थे, बल्कि उनका जो खलीफा था चलपाई रहमतुल्लाह अलैह वो लिखते थे। यानी आप अंदाज़ा कर ले कि बाज़ दफ़ा शॉर्ट हैंड जो होते हैं ना सीखते हैं, तो शॉर्ट हैंड में ये होता है कि वो लिखते मतलब जो है ना वो बोलने वाले बोलता है, और जो लिखने वाला होता है उसको उस अंदाज़ में लिखता है, क्योंकि लिखने की रफ़्तार कम होती है और बोलने की रफ़्तार ज़्यादा होती है लिखने से, तो इसलिए उसको शॉर्ट हैंड सीखना पड़ता है, ताकि जो है ना मतलब ये कि मुख्तसर तरीके से यानी मुकम्मल बयान लिख सकें। तो ये हज़रत की मतलब के ऊपर ये चीज़ें ऐसे वारदात होती थी कि वो माशाल्लाह मुसलसल बयान कर रहे होते थे अशार, और वो चलपई रहमतुल्लाह अलैह उसको लिखते थे। अब देखिए ये कैसे मतलब इस मज़मून को कैसे इंसान सोच सकता है कि इब्तिदा में ये बिल्कुल एक फाहश मज़मून है और इंतहा में ये मारिफत का पूरा खजाना है। बिल्कुल बेआईनी इसी तरह कि नफ्स हमारा जो है इब्तिदा में خرابیوں کی جڑ ہے، اور انتہا میں جب نفس مطمئن ہو جاتا ہے تو یہ معرفت کا خزانہ ہو جاتا ہے. اندازہ کر لیں مطلب یہ ہے کہ کیسے اللہ تعالیٰ نے یہ بنایا اس کو. تو حضرت نے اس جھوٹی واقعہ سے، ان کو ہے کہ ظاہر جھوٹے سے مراد یہ کہ اس عورت نے چال بازی کی، کہ اوپر سے اس نے ایسی باتیں کی جو حقیقت میں نہیں تھی، تو اس نے کہا کہ تو جھوٹ بولتی ہے، تو نیچے آؤ دیکھ لے کچھ بھی نہیں ہے. تو نیچے آ گئی تو پھر وہ اصلی طور پہ وہ سارا کرنے لگی. تو اس نے جب کہا کہ یہ کیا ہو رہا ہے، اس نے کہا جس طرح تیرے ساتھ ہو رہا ہے اس طرح میرے ساتھ بھی ہو رہا ہے، نہیں جس طرح میرے ساتھ ہو رہا ہے اس طرح تیرے ساتھ بھی ہو رہا ہے، تو یہ اس درخت کا اثر ہے، اس درخت سے اثر دور ہو جاؤ تو پھر کچھ بھی نہیں. تو اب حضرت نے اس سے مثال لے لی کہ یہ جو انسان کا اپنی خودی ہے، یہ نفس کا جو احاطہ ہے، عجیب بات ہے. فرماتے ہیں ان اللہ بکل شیء محیط، اللہ تعالیٰ تمام چیزوں کو احاطہ کیے ہوئے. تو اسی طرح یہ نفس جو ہے یہ ہمارے تمام چیزوں پہ چاہ جاتا ہے، اور یہ اللہ کے سامنے حجاب بن جاتے ہیں، کیونکہ ظاہر ہر طرف اللہ ہے. تو یہ ہر طرف جب نفس ہمارے اوپر چاہ جائے تو پھر اللہ پاک کو ہم کیسے دیکھیں گے، یہ حجاب بن جاتا ہے. اب جب تک یہ حجاب موجود ہے تو اللہ کو کیسے دیکھو گے، اللہ کو کیسے سمجھو گے؟ تو یہ جو حضرت بایزید بستامی رحمۃ اللہ سے فرمایا تھا اللہ تعالیٰ نے خواب میں، دع نفسک و تعال، اپنے نفس کو چھوڑ دے میرے پاس آ جا، تو یہی وہ بات تھی کہ اپنے نفس سے نکل جا، اپنے نفس سے نکل جا تو پھر کوئی رکاوٹ نہیں ہے. سب سے بڑی رکاوٹ جو ہے وہ کیا ہے؟ وہ نفس ہے. اللہ تعالیٰ کی معرفت سے سب سے بڑی جو مانی چیز ہے وہ ہمارا نفس ہے. تو لہٰذا اگر کوئی نفس سے نکل گیا تو وہ اللہ پاک کار بن جائے گا. حضرت امام محمد بن حنبل رحمۃ اللہ علیہ بشر حافی رحمۃ اللہ علیہ کے مجلس میں جایا کرتے تھے، عالم تھے، امام تھے، معمولی شخص نہیں تھے. امام کا ساری زندگی دلائل میں گزرتی ہے، دلائل دیتے ہیں، اسی کے ذریعے سے وہ فیصلے کرتے ہیں. تو عام عالم بھی نہیں تھے، امام تھے. لیکن مجلس میں حضرت بشر حافی رحمۃ اللہ جو بالکل ان پڑھتے جاتے تھے، تو ان کے بیٹے نے پوچھا حضرت آپ کو کیا ملتا ہے بشر کے مجلس میں، آپ تو خود بڑے امام ہیں، عالم میں کیا ہو جاتا ہے؟ تو حضرت نے فرمایا بیٹا ہر شخص اپنے مطلب کے لیے کسی جگہ جاتا ہے، میرا مطلب اس میں یہ ہے کہ مجھے وہاں پر اپنے علم پر عمل کی توفیق ہو جاتی ہے، اپنے علم پر عمل کی توفیق ہو جاتی ہے. یہ جواب تو اس کو دیا. کسی اور نے پوچھا، ظاہر عالم ہی تھا جس نے پوچھا، حضرت کے پاس دونوں طرح کے لوگ آتے تھے، صوفیاء بھی آتے تھے اور علماء بھی آتے تھے، دونوں آتے تھے چونکہ دونوں طرف تھے حضرت کے رابطے. تو ان نے پوچھا کہ حضرت بشر حافی کے پاس آپ کو کیا ملتا ہے، آپ کیوں جاتے ہیں ان کے پاس؟ تو ان نے حضرت نے فرمایا میں عالم بالقرآن ہوں گا، میں عالم بالقرآن ہو گیا، یعنی مجھے قرآن کا علم حاصل ہے. وہ عارف باللہ ہے، وہ عارف باللہ ہے، میں اس کے پاس کیوں نہ جاؤں؟ یہ بہت تاریخی فکر ہے، وہ عارف باللہ ہے، میں اس کے پاس کیوں نہ جاؤں؟ اب یہ جو ابھی اس مضمون سے جو مستنبط ہوتا ہے وہ یہ ہے کہ جب انسان اپنی نفس کے جال سے نکلتا ہے، جو نفس نے اس کو احاطہ کیا ہوا ہے اس کی جال سے نکلتا ہے اور اس کو پھر اللہ نظر آتا ہے، یعنی اللہ پاک کی معرفت حاصل ہوتی ہے. تھوڑا سا اس پہ کچھ اور بھی عرض کرنا چاہتا ہوں. کیمرہ ہوتا ہے نا، کیمرہ، تو کیمرہ چاند پہ ہوتا ہے اور یہاں آدمی کو وہ چیزیں نظر آ رہی ہوتی ہے، تو وہ آپ کے آنکھ کو تھوڑی نظر آ رہی ہے، وہ تو کیمرے کو نظر آ رہی ہے، وہ باقاعدہ پروسیس ہو کر آپ کے سامنے وہ ساری چیزیں وہ آتی ہے. تو اس کا مطلب یہ ہے کہ ضروری نہیں کہ آپ ساری چیزیں آنکھ سے دیکھیں. یعنی آئی از ناٹ دا اونلی سیئنگ ٹول. کچھ ایسے سسٹمز ہیں، مثال کے طور پر آنکھ کیا کرتی ہے، آنکھ خود بھی نہیں دیکھتی، جو ہم دیکھتے ہیں وہ بھی آنکھ نہیں دیکھ رہی. آنکھ کی جو لینزز ہے، جو لاکو ہیں، ان پہ چیزوں کا عکس پڑتا ہے اور یہ آپٹک نرو کے ذریعے سے جو مطلب جو سینٹر ہے دیکھنے والی دماغ میں، وہاں پہنچتی ہے، وہ اس کو دیکھتی ہے. تو دیکھنے والا وہ سینٹر ہے، سمجھ میں آ گئی بات؟ اس وجہ سے اگر وہ سینٹر جل جائے تو یہاں کچھ بھی نہیں کر سکتی. وہ سینٹر میں اگر کوئی مسئلہ ہو جائے تو آنکھ کچھ بھی نہیں کر سکتی. اگر آنکھ نے دیکھنا ہوتا تو پھر اس کے باوجود بھی دیکھنا چاہتا دیکھ سکتی ہوتی، لیکن اگر وہ سینٹر جل جائے، وہ جو سینٹر ہے برین میں، آپٹک سینٹر، تو وہ جو ہے نا پھر انسان کچھ نہیں دیکھ سکتا. یہ جو سورج گرہن کو دیکھتے ہیں تو باقاعدہ ایک خاص طریقے سے دیکھتے ہیں، کیونکہ اس کی جو ریز، انفراریڈ ریز، وہ جو ہے نا وہ جو آتے ہیں اس وقت بہت زیادہ، الٹرا وائلٹ ریز جو وہ جاتے ہیں، مطلب بالکل برین سینٹر کو ہٹ کرتے ہیں اور ہمیشہ کے لیے آدمی اندھا ہو جاتے ہیں اگر دو منٹ دیکھے، کیونکہ برین سینٹر کو ختم کر دیتے ہیں اس کا، وہ جو ہے نا مطلب جو آپٹک سینٹر ہے وہ ختم ہو جاتا ہے. اس کے بعد کوئی طریقہ نہیں، آپ بے شک کتنے لینز لگا دیں، نظر ہمیشہ کے لیے ختم ہو جاتا ہے. اس لیے جب بھی سورج گرہن ہوتا ہے تو باقاعدہ اخباروں میں بھی آتا ہے کہ اس کو دیکھنا نہیں ہے اور یہ نہیں کرنا وہ نہیں کرنا، کیونکہ یہ بچے جو ہوتے ہیں وہ جب اس دیکھتے ہیں کہ سورج گرہن ایسا ہوتا ہے ایسا ہوتا ہے، تو جب سورج گرہن کے بارے میں خبر بھی معلوم ہو جاتی ہے تو پھر دیکھنے کی کوشش بھی کرتے ہیں. تو اس وجہ سے اس وقت پورا ایک شور مطلب ہوتا ہے اخبارات میں بھی، ریڈیو میں، کہ اس کو دیکھنا نہیں چاہیے اور یہ نہیں کرنا چاہیے وہ نہیں کرنا چاہیے، کیونکہ دیکھیں گے تو بالکل ختم ہو جائے گا. تو میں یہ بات کر رہا تھا کہ اصل دیکھنا کہاں سے، اس سینٹر سے. تو جب یہ والی بات ہے تو ہم اللہ کو اس طرح تک ان آنکھوں سے تو نہیں دیکھ سکتے، لیکن وہ جو معرفت کی شعائیں ہیں، ہاں جی، وہ جو معرفت کی شعائیں ہیں، اس کے ذریعے سے اللہ پہ کے دیکھنے کا ایک نظام پیدا ہوتا ہے. جس نظام کو اپنانے کا باقاعدہ حکم ہے، ہاں جی، ان تعبد اللہ کانک تراہ، تو ایسے بات کر جیسے تو خدا کو دیکھ رہا ہے. تو معرفت کے ذریعے سے اللہ کا دیکھنا یہ ایسا ہوتا ہے، معرفت کے ذریعے سے، ان معرفت کی آنکھوں سے دیکھنا جو ہے. تو جب انسان اللہ کو دیکھتا ہے تو پھر اس کے بعد یہ تمام چیزیں اس کے لیے رکاوٹ نہیں بنتی، اور نفس اللہ پاک کے دیکھنے سے رکاوٹ ہے. تو حضرت اس میں ایک نقطے کی بات آ گئی ہے، محمد بن حنبل رحمۃ اللہ علیہ کی بات میں، کہ قرآن کا اثر دل و دماغ پر ہوتا ہے، نفس اس کے لیے ہائر ہو جاتا ہے. نفس اس کے لیے حائل ہو جاتا ہے. تو جب نفس کی اصلاح بھی ہو جاتی ہے تو پھر معرفت حاصل ہوتی ہے, تب قرآن بھی سمجھ میں آتا ہے, تب قرآن بھی سمجھ میں آتا ہے. ورنہ انسان اپنی نفس کی آنکھوں سے قرآن دیکھتا ہے, پھر اپنی نفس کی آنکھوں سے قرآن دیکھتا ہے. مفتی جب تک نفس کے اثر سے نہیں نکلا ہوتا, اس کے ہر فتوے میں اس کے لیے بڑا خطرہ ہے کہ وہ فتویٰ کیسے دے رہا ہے. میں آپ کو اس کی ایک مثال دیتا ہوں, بہت زبردست مثال ہے. ایک عالم میں نہیں جب میں نام لیتا, کیونکہ خامخواہ نام لینے سے کوئی فائدہ نہیں, لیکن اللہ والے ہیں, مفتی بھی ہیں. ایک صاحب تھے جن کے والد صاحب کا رزق حلال نہیں تھا, بینک والا معاملہ تھا. ان کو کسی ہیلے سے حضرت نے ان سے کہا تھا کہ اس طریقے سے یہ چیز جائز ہو جائے گی, آپ لوگ کی دعوت کر سکتے ہیں, اس طریقے سے کوئی ہیلہ بتایا تھا. یہ تفصیلات میں مجھے نہیں معلوم, کوئی ہیلہ بتایا تھا. ان نے اس پر عمل کر لیا. اب وہ مفتی صاحب ہمارے ساتھ بیٹھے ہیں, باتیں ہو رہی ہیں, لوگ کہہ رہے ہیں, ہم بھی کہہ رہے تھے. بعد میں مفتی صاحب کے بعد میں چلے گیا تو اس کے بعد وہ بن نہیں ہوتا, بن یہ جو ہوتا ہے بازار میں ملتا ہے, آج وہ کہہ رہے ہیں اس کے ساتھ. چاہے میں نے کہا حضرت آپ نے کہا نہیں کہا تھا, تو جیسے جیم سے گئے کہ اچھا چلو ٹھیک ہے, آپ کو پتہ چل گیا تو آپ کو بتا دوں. کہ میں نے نہیں کہا تھا. میں نے کہا آپ نے کیوں نہیں کہا, تو ہمارے ساتھ بیٹھے ہوئے تھے. یہ دیکھو معلوم بھی نہیں ہونے دیا کہ میں نہیں کہا رہا, ایسے باتوں میں لگائے رکھا کہ کسی کو معلوم نہیں ہونے دیا کہ میں نہیں کہا رہا. جیسے میں سمجھ رہا تھا کہ حضرت کہا رہے ہیں, سر باقی لوگ بھی سمجھتے ہوں گے. اور فرمایا کہ چونکہ یہ فتویٰ میں نے دیا تھا, تو ایسے فتوے جو رسکی ہوتے ہیں اس میں مفتی خود اپنا حصہ نہ کرے, اس سے خود بچ جائے, اس سے خود استفادہ نہ کرے. تو چونکہ میرے فتوے کی وجہ سے وہ کر رہے تھے تو میں اس میں سے نہیں لے سکتا, باقی کے لیے جائز ہو رہا تھا, میرے لیے ناجائز تھا. کہ تو مفتی صاحب یہ بات سنیے, یہ معرفت ہے, یہ فتویٰ کی معرفت ہے. کہ کہیں مطلب یہ ہے کہ کسی کو اگر فتویٰ دیا جائے, مفتی فتویٰ دیتا ہے, تو خود اس سے وہ نہ لے گئے, ورنہ پھر اس میں یہ ہوگا کہ اس میں وہ خود بائسڈ ہو جائے گا, ایک طرف ہو جائے گا, اس کے فتوے میں نفسانیت آ جائے گی جو کہ اس کے فتوے کو مشکوک بنا دے گا. یہ جو چیز ہے یہ معرفت کی آنکھوں سے دیکھا جا سکتا ہے. تو میں عرض کر رہا تھا کہ قرآن جو ہے دل و دماغ پر اثر کرتا ہے. فرمایا میں عالم بالقرآن ہوں گا, لیکن وہ عارف باللہ ہے. تو معرفت حاصل ہوتی ہے نفسانیت کے ختم ہونے کے بعد, جتنی جتنی نفسانیت ختم ہوگی اتنی اتنی معرفت حاصل ہوگی. جیسے جتنی جتنی فنائیت حاصل ہوتی اتنی اتنی بقائیت حاصل ہوتی ہے. جتنا یہاں فنا ہو گیا اتنا باقی ہو گیا. تو یہ چیزیں ساتھ ساتھ چلتی ہیں. تو حضرت نے بالکل یہی بات فرمائی ہے کہ اگر تو اس درخت سے اپنے آپ کو بچا گیا, خودی کے درخت سے, تو پھر یہی درخت گویا کہ جو تجھے جیل مرکب میں مبتلا کر رہا ہے, یہی درخت تیرے لیے معرفت کا درخت بن جائے گا, اللہ تعالیٰ سے ملانے والا بن جائے گا, درخت موسیٰ بن جائے گا. آگ دیکھ کر, عجیب عجیب مثالیں دی حضرت نے, بالکل بے سے روانی کے ساتھ دی ہے. आग देखकर मूसा अलैहि सलाम चल पड़े थे, आग देखकर मूसा अलैहि सलाम चल पड़े थे, लेकिन आग नहीं था, नूर था। इसलिए मुजाहिदात की क्या फरमा रहे, मुजाहिदात की आग जब इंसान बर्दाश्त करता है तो उसको हक का नूर नजर आता है। वल्लज़ीना जाहदू फीना लनहदियन्नहुम सुबुलना, जो मुजाहिदात के आग से गुजरता है तो उसको फिर हक का नूर नजर आता है। तो ये असल में गोया के हजरत के कल्ब के वारदात हैं, जिसमें हजरत ने एक बात हमें ये सिखाई कि जब तक तू खुद ही में पनसा हुआ है उस वक्त तक तू अल्लाह ताला की बात तक नहीं पहुंच सकता। जब खुद से निकल जाओगे तो फिर तुझे अल्लाह पाक की बात समझ में आएगी। तो पुराने जमाने में एक कहावतें होती थी, बचपन में कहानियां हम सुनते थे, तो उसमें होता था वो देव होता था, वो किसी खजाने पे काबिज होता था, उस देव के साथ मुकाबला होता था, फिर इसके बाद वो खजाने पे इंसान कब्जा कर सकता था, कोई शहजादा होता था, पता नहीं क्या क्या चीजें उसमें होती थी, वो लोग किसी कहानियां सुनाते थे। तो ये देव हमारे नफ्स का है जिसने मारिफत के खजाने पे कब्जा किया हुआ है। मारिफत के खजाने तक पहुंचने देव के साथ मुकाबला करना पड़ेगा, ऐसा नहीं कि आप देव से बच के मारिफत के खजाने तक पहुंच जाए। हाँ, ये अलग बात है कि देव के साथ मुकाबला करने के लिए सिर्फ तलवार नहीं चलाना होता बल्कि टेक्निक्स भी इस्तेमाल करने होते हैं, और टेक्निक के जरिए से कामयाबी हो जाती है। ये नफ्स को बिछाड़ना है, लेकिन नफ्स को बिछाड़ने का तरीका ये नहीं होता कि आमने सामने तू चले जाओ, बल्कि इसके लिए कोई तरीकाकार होता है, यानी अपने आप को बचाना भी होता है और उसको काबू भी करना होता है। ये बाज लोग होते हैं ना, ये जो सपेरे होते हैं, ये सांप को काबू करते हैं, अपने आप को भी बचाते हैं आज, और बड़े तरीके के साथ उनको पकड़ते हैं, फिर उनका जहर निकालते हैं आज। तो ये क्या चीज है, मतलब ये कि बाकायदा पूरा एक प्रोसीजर है, प्रोसेस है। तो इस वजह से कहते इस रास्ते में तन्हा ना जाओ, उसका शेर है, फरमाया इस रास्ते में तन्हा ना जाओ, इसमें रहनुमा को जरूर साथ ले लो, क्योंकि बगैर रहनुमा के उम्र बेगजश तो नशुद आगा इश्क, उम्र गुजर जाएगी इश्क से आगा नहीं होंगे। इश्क है क्या चीज आज बगैर रहनुमा के, तो रहनुमा की इसमें जरूरत होती है। बाज दफा ऐसा होता है कि सिर्फ मामूली सी बात होती है वो समझ में आ जाती है तो काम बड़ा आसान हो जाता है, लेकिन मामूली बात आपकी हालत के मुताबिक आपकी जुबान में समझाने वाले कोई तो हो। हमारे तस्सीम हक साहब रहमतुल्लाह अलैह के एक दोस्त थे, सईद साहब गड़ी सास्त, उन दिनों गड़ियाँ ये होती थी, एनालॉग गड़ियाँ होती थी, सुइयों वाली एक कीमती गड़ी होती, रोमर पता नहीं कुछ तरह उनको मशहूर घड़ी होती थी, कीमती होती, वो किसी की थी, तो वो ले गए तो उसको दिखाया, तो उसने उसे खोला, ठीक है, उन्होंने कहा जी कितने पैसे, उन्होंने कहा 5 रुपये, 5 रुपये तो उसके बहुत जाते, कहा इतने से काम किया आपने, 5 रुपये लेने, उसने दोबारा उसको इस तरह कर लिया, कहते ले जाओ मैं पैसे नहीं लेता, ये क्यों आपने, फिर दोबारा ने कहा भाई पैसे मैं ऐसी हुनर के लेता हूँ, ये हुनर है, अगर आपको आते हैं तो आप खुद कर ले, मेरे पास क्यों आते हो, मैं तो आपसे एक पैसे भी फिर नहीं लेता। तो अब ये जो थोड़ी सी चीज जो होती है, मतलब वो अगर किसी को आता है तो तो ज़ाहिर है मतलब एक आपको बता देगा तो आपका काम बन जाएगा, नहीं तो आप लगे रहें। तिशि शुमले शार में खबर नुशीद मतलब आगे क्या फिर हम जब जब कहते सिर्फ दही को बलो रहे हो, कुछ मतलब से आगाह नहीं हुए हैं। हाँ जी मुजब्जब हो मतलब मुजाहिदा कर रहे हो लेकिन कुछ पता नहीं चल रहा है कि इससे क्या हो रहा है। हाँ जी तो ये बात है हजरत, अल्लाह अकबर, बुजुर्गों को समझाने का तरीका भी आता है। सिंध के एक बुजुर्ग थे हजरत ताज अहमद अमरोटी रहमतुल्लाह अलैह, उनने बहुत सादा मिसाल दी है, बड़ी सादा देहाती मिसाल दी है। फरमाए दूध को बलो बलो कर सुरख कर दो, जब तक जाग नहीं डालोगे मक्खन नहीं निकलेगा, जब तक जाग नहीं डालोगे मक्खन नहीं निकलेगा। तो जाग वाले निजाम तो होना चाहिए, बगैर जाग के तो ये चीज नहीं निकला करती। वो जाग यही है कि जो मुरब्बी है उनके साथ ताल्लुक। बाकी किस्सा हज़रत मूसा अलैहिस्सलाम, आमदश पैगाम अज वही मुहम के कसरी बगजार अखनु फस्तकिम ई दरख्तन असाए मूसा अस्त कामरश आमद के बीनद बीनद अजश दस्त ताब बीने खीर ओ शर ओ बाद अजा बरगीर ओ रा अजम रो पेश अफगंदन नबुद ओ गैर चो चो बम अमरश बर गरफ्ती गश्त खूब अवलो बद बर्ग अफशां बर्ररा गश्त मोजिज आ गरोह गर्ररा गश्त हाकिम बरसरे फिरगोनिया आबिशां खू करद कफ बरसर जमा अज मोजार शां बरामद कह तो मर्ग अज अज मलखाए कि मी खोर दंद बर्ग ता बरामद बी ता बरामद बी खुद अज मूसा दुआ चू नजर उफ्तादश अंदर मुंतहा काय हमा एजाज कोशीदन चरास चू नखवाहद ई जुमात गश्त रास्त अम्र शामद कत्तबाए नो हुकुन तर्क पाए बीनी मशरू कुन मन गर आखिर की तुताई रही अम्र बलग अस्त आन अबद तही कम तरी हिकमत कजी इलहाय तू जल वगर दो आ ल जा जो आ तू ताकि राबिन मुदन इल हक फाश गर्दर बरहमा अहले फरक चूंकि मकसूद अज वजूद इजहार बूद बायदश अज पंद अगवा आजमूद देव इल्हा गायत मी कुनिद शेख इल्हा हिदायत में शेख इल्हा हिदायत में कुनद मी कुनिद बाज गर्दो किस्से कब्ती बगो गर्द कुफ्र अजबात ने खुद जूद शो। मूसा अलैहिस्सलाम को बज़ीर वही के एक खुशकुन पैगाम हक आया कि तुम कजी को छोड़कर सीधे हो जाओ। इन ऊपर तरगीब दी कि तर्क हस्ती खुदी करो। अब इख्तितामिया किस्सा मूसा में भी मूसा अलैहिस्सलाम को हुक्म दिया गया कि तुम खुदी को और हस्ती को छोड़कर सीधे हो जाओ। इसे क्योंकि चूंकि मूसा अलैहिस्सलाम को तो इस्तिकामत फना फिल्लाह का उसूल न था, यह बात नहीं बल्कि इस्तिकामत फनाइयत के मदारज मुख्तलिफ है। यह इस्तिकामत फनाइयत का हुक्म वो है जो लाजिम नबूवत है। अच्छा इस दरख्त जिस्म को ऐसा समझो जैसे कि आसाए मूसा जिसके मुताबिक हुक्म था कि इसे हाथ से छोड़ दो ताकि इसका तुम्हारे हक मनफा तो तुम्हारे दुश्मनों के हक में जो मुजरत पोशीदा है तुम पराया हो जाए। इसके बाद तुम्हारे हुक्म से इसको उठा लो। देखो पेंकने से पहले वो महज एक चूप खुश थी, जब हमारे हुक्म से पेंका तो सांप थी और उठाते वक्त हमारे हुक्म से खतरनाक सांप न थी। इससे पहले बकरियों के लिए पत्ते झाड़ने का आला था मगर अब इस मगरूर कौम को आजिज करने वाला हो गया। बल्कि मूसा अलैहिस्सलाम का जो असा है ना, ला हौल वला कुव्वत इल्ला बिल्लाह अलअज़ीम का पूरा एक मज़हर है पूरा एक मज़हर है। क्योंकि अगर पहले इससे मूसा अलैहिस्सलाम वो काम करता था जो उसको चाहिए थी तो उसके लिए भी जरिया था, और जिस वक्त मतलब वो फेंक दिया तो अजदाह बन गया, तो जिससे बचना था तो उसके लिए भी जरिया बन गया। तो गोया कि अल्लाह के हुक्म से इंसान फ़ायदा भी हासिल कर सकते हैं और अल्लाह के हुक्म से इंसान नुकसान से भी बच सकता है। अच्छा اور اب وہ لکڑی قوم فرعون پر حاکم بن گئی ہے اور ان کے پانی کو خون بنا دیا، ان کے لیے عذاب بن گیا ہے. اسا قوم موسیٰ کے پانی کے خون بننے کا سبب ہو گیا اور اشتہا بنا اور موسیٰ علیہ السلام کی نبوت ظاہر ہو گئی اور منکرین پر حجت تمام ہو گئی. بس وہ اتمام حجت کے بعد بھی منکر رہے تو مستحق عذاب ہوئے. ان کے کھیتوں میں کہت اور فنا تاری ہو گئی، لڑیاں ان کے فصلوں کے پتے تک آ گئیں. جب موسیٰ علیہ السلام نے واقعات کو انجام دیکھا تو مقتضائے شفقت اور رحمت بختار ان کے منہ سے دعا نکل گئی، اے اللہ جب یہ لوگ ٹھیک نہیں ہوں گے پھر ان کو اس قدر مجبور کرنا اور ان کی ہدایت میں اس قدر کوشش کرنا کس لیے، ان کو ہلاک کر دیجیے. حکم ہوا نوح علیہ السلام کے نقش قدم پر چلو، اس قسم کے تبلیغ انجام پر نظر نہیں رکھتے، یعنی آپ کا فرض ہے پیغام حق پہنچا دینا، ماننا ان کا کام ہے، نتیجہ ہمارے بس میں. بہت ہی اہم مضمون ہے. اور تکوین و تشریح کے سمجھانے کا بہت بڑا ذریعہ ہے یہ مضمون. تکوین یہ ہے کہ اللہ کے حکم سے سارا کچھ ہو سکتا ہے، جب انسان کو کسی چیز کو اللہ حکم دے کن تو وہ ہو جاتا ہے، مطلب اس میں کوئی مطلب ذرہ بھر بھی وہ نہیں سرتا بھی ہو سکتی. لیکن تشریح میں پورا اختیار دیا جاتا ہے، پورا اختیار دیا جاتا ہے، یعنی ذرہ بھر بھی اس کو مجبور نہیں کیا جاتا. ہاں جی، اختیار اس کا سلب نہیں ہوتا. اب یہ جو اختیار ہے اس اختیار کو استعمال کر کے اگر کوئی شخص اللہ کی بات کو سمجھے اور وہ اللہ پاک کا حکم ماننے کے لیے تیار ہو جائے تو پھر اللہ پاک نے جو وعدے کیے ہیں وہ سارے وعدے ان کے ساتھ پورا کرے گا. اور یہ قرآن پاک میں بار بار کیا تھا یہ مضمون، اگر انہوں نے ایسا کیا تو ان کو یہ ملے گا، یہ ملے گا، یہ ملے گا، سارا کچھ ہوتا ہے. اور اگر یہ نہیں کریں گے تو پھر یہ ہوگا، یہ ہوگا، یہ ہوگا، سارا کچھ. اب اللہ تعالیٰ ہر وقت دو راستے بتاتے ہیں، یہ کرو گے تو یہ ہوگا اور یہ کرو گے تو یہ ہوگا، صاف صاف بتاتا ہے، پھر نشانی بھی بتاتا ہے، پھر عبرت کے واقعات بھی بتاتا ہے، فلاں کے ساتھ ہی ہو گیا، فلاں کے ساتھ ہی ہو گیا، فلاں کے ساتھ ہی ہو گیا، لیکن زبردستی کسی پہ نہیں کرتا، زبردستی کسی کو ہدایت نہیں دیتا، جو نہیں لینا چاہتا ہے اس کو چھوڑ دیتا ہے. اس کی وجہ ہے کہ اللہ جل شانہ کا کسی کے ہدایت پر آنے میں اللہ پاک کا کوئی فائدہ نہیں ہے ذاتی، اس کا اپنا فائدہ ہے. تو اس کے اپنے فائدے کے لیے اللہ جل شانہ نے جتنے نظام ہدایت بنائے وہ سارے کول کول کے بتاتے ہیں، سارا کچھ بتاتے ہیں، اس کے باوجود ذرا بھر بھی اس کے اوپر جبر نہیں کرتے اور نہ کسی کو جبر کرنے دیتے ہیں، نہ کسی کو جبر کرنے دیتے. جبر اس وقت ہوتا ہے جب وہ آپ کے کسی حق پر ہاتھ ڈالے، بس آپ ہدایت کے راستے پہ چلنا چاہتے آپ کو روکے تو پھر جبر کرنے کی اجازت دیتے. کیوں مفتی صاحب؟ یعنی اگر وہ یعنی مسلمان کا راستہ روکتا ہے جو دین پر چلنا چاہتا ہے تو پھر ٹھیک ہے، پھر تو پھر جواب ہے، پھر جہاد بھی ہے، پھر سب کچھ ہے. لیکن اگر وہ خود اپنے مرضی سے جو ہے نا وہ آپ کو نقصان نہیں پہنچاتے، آپ کو نہیں روکتے اور خود اپنے مرضی پہ جو ہے نا وہ جو ہے نا کفر اختیار کرتے ہیں تو اللہ اس کو زبردستی مسلمان نہیں کرتے، اللہ تعالیٰ اس کو زبردستی مسلمان نہیں کرتے، یعنی قہاریت اور جباریت سے نہیں کرتے. ہاں سمجھاتے ضرور ہیں، پوری طرح سمجھاتے ہیں، سمجھانے کے پورا نظام پیغمبروں کا اور کتابوں کا چل رہا ہوتا ہے تاکہ سب لوگ یہ نہ کہہ سکے، کوئی یہ نہ کہہ سکے مجھے پتہ نہیں تھا، مجھے علم نہیں تھا، مجھے کسی نے نہیں بتایا تھا، یہ والی بات نہیں ہوتی. پتہ ضرور چلتا ہے لوگوں کو، جتنا علم ہوتا ہے اس کے مطابق ان کے ساتھ معاملہ ہوتا ہے. تو یہاں پر جو بات ہوئی ہے وہ یہ ہے کہ جو لوگ یعنی جس کو کہتے ہیں نا موسیٰ علیہ السلام، موسیٰ علیہ السلام نے کہہ دیا کہ ان کے ساتھ ایسا کر لیں تو اللہ پاک مطلب اللہ پاک تم اپنا کام کیے جاؤ، وما علین البلاغ والا، اپنا کام کیے جاؤ، جو مانتا ہے وہ مانے گا اس کو فائدہ ہوگا، جو نہیں مانے گا وہ نہیں مانے گا اس کو نقصان ہوگا. ملکوں میں بھی ایسا ہوتا ہے، ملکوں میں بھی ایسا ہوتا ہے. مثلا دین پر چلنے والے یا دین پر ملک کو لانے والے پوری کوشش اور محنت کرتے ہیں، دعائیں بھی کرتے ہیں، محنت بھی کرتے ہیں. ان کے مقابلے میں جو گمراہ طاقتیں ہوتی ہیں، کفری طاقتیں ہوتی ہیں، وہ منصوبے بناتے ہیں، ان کو نیچے گرانے کے لیے سارا کچھ کرتے ہیں. اب جو عوام ہے وہ کس کے ساتھ ہے؟ وہ نیک لوگوں کے ساتھ ہے یا دوسرے لوگوں کے ساتھ ہے؟ اب جو لوگ عوام نیک لوگ کے ساتھ ہوں گے ان کی مدد کی جائے گی، نیکوں کو غالب کر دیا جائے گا اور ہدایت آ جائے گی. اور اگر عوام نے چن لیا کہ ہم نے بے ہدایت ہونا ہے، تو یہ نیک لوگ دعائیں بھی کریں گے، ان کو دعاؤں کا ثواب ملے گا، لیکن کوئی ہدایت نہیں ملے گی. یہ بات ہے، میں بہت اہم بات کر رہا ہوں. لوگ جو ہے نا، مطلب ہے کہ دعائیں بھی کریں گے، نیک لوگ دعائیں بھی کریں گے، سب کچھ کریں گے، لیکن جب لوگ نہیں مانیں گے، نہیں سنیں گے، نہیں چاہیں گے، تو ان کے لیے پھر ایسی چیزیں آئیں گی جیسے وہ چاہتے ہیں، اور ان کے تباہی کے اسباب ہوں گے، ان کے تباہی کے اسباب ہوں گے. یہ اس وقت بھی ہم دیکھ سکتے ہیں، یہ جو سارا نظام تل چٹ ہو رہا ہے، اس میں دیکھے کہ عوام کیا چاہتے ہیں. عوام دین چاہتے ہیں، بے دینی چاہتے ہیں. یہ جمہوریت کی بات میں نہیں کر رہا ہوں، جمہوری نظام میں تو بھی چلتا ہے نا کہ عوام جو چاہتے ہیں وہ ہوتا ہے. جمہوری طور پہ میں نے وہ دلوں کی بات کر رہا ہوں. ہدایت کا معاملہ دلوں کے ساتھ ہے، ووٹ کے ساتھ نہیں ہے، ووٹ کے ساتھ نہیں ہے. وہ ہدایت کی بات کر رہا ہوں، وہ دلوں کے ساتھ ہے. دلوں میں اگر ہدایت کی طلب نہیں ہے تو ہدایت کا نظام نہیں آئے گا، اور فیصلہ یہاں بھی اکثریت کی بنیاد پہ ہوتا ہے، یہاں بھی اکثریت کی بنیاد پر ہوتا ہے کہ اکثریت لوگ کیا چاہتے ہیں. یہ مسلمانوں کی بات کر رہا ہوں کہ جو مسلمان اپنے آپ کو کہتے ہیں، لیکن وہ مسلمان ہو کر بھی اسلام نہیں چاہتے، بلکہ دوسرے نظاموں میں اپنی کامیابی چاہتے ہیں، سمجھتے ہیں، تو ان کے ساتھ ویسے ہی معاملہ ہوتا ہے جیسے وہ چاہتے ہیں. یہ حضرت صوفی اقبال صاحب نے ہمیں بہت پہلے بتایا تھا، ثواب ملے گا لیکن ہوگا ایسے ہی. یہ بات ساری بات ہو چکی تھی. تو اس وجہ سے میں عرض کرتا ہوں کہ ہمیں پوری کوشش کرنا چاہیے نوح علیہ السلام کی طرح، چاہے کوئی بھی ہمارا نہ ماننے والا ہو، ہمارا کام تو چلے گا، ہماری بات ریکارڈ پہ آئے گی. بے شک ہمارا کوئی بھی نہ مانے، اور اللہ کا فیصلہ نافذ ہو کے رہے گا، اللہ تعالیٰ کا فیصلہ نافذ ہو کے رہے گا. یہ خانہ کعبہ کا جو غلاف اڑا تھا اس دفعہ، پچھلی دفعہ اڑا تھا، تو اس میں اس قسم کی باتیں آئی تھی سامنے. تو اس میں یہی والی بات ہے کہ اللہ جل شانہ نے ایک نظارہ کرایا کہ جو ہدایت کا نظام ہے، یہ بھی جب لوگ نہیں چاہتے تو یہ تمہارے ہاتھوں سے اڑ سکتا ہے. مطلب یہ ہے کہ کوئی نہیں چاہتے، اللہ جل شانہ سمجھے، اللہ جل شانہ کسی کے محتاج نہیں ہے. اگر کوئی مسلمان نہیں رہنا چاہتا یا کوئی صحیح مسلمان نہیں رہنا چاہتا تو اللہ پاک کو کوئی پرواہ نہیں. آخر ذرا تھوڑا سا سورہ شمس کی آخری آیت پڑھ لیں, کیا ہے؟ کذب الصمود بتغوا عزم باس اشکا فقال رسول اللہ قتل سکیا فقذبوا فاکروها فدمدم علیہم ربهم بذنبهم ولا یخاف عقباها. یہ لا یخاف عقباها والی جو ہے نا یہی آیت ہے جس کا میں ذکر کر رہا ہوں, کہ اللہ کو کوئی پرواہ نہیں ہوتی کہ پھر کسی کے ساتھ کیا ہوتا ہے, قانون و ضابطہ موجود ہے. یہاں تک کہ جس وقت فیصلہ ہو جاتا ہے تکوینی تو بڑے اچھے اچھے لوگ ہیں وہ بھی درمیان میں آ جاتے ہیں. تاتاری جب آئے تھے کیا ہوا تھا؟ ہاں جی, تو بڑے نیک نیک لوگ وہ بھی درمیان میں, ہاں البتہ آخرت میں ان کو بچا لیا جائے گا, آخرت میں ان کو بچا لیا جائے گا. لیکن یہ بات ہے کہ اللہ جل شانہ بے نیاز ہے, اللہ جل شانہ کو کسی کی ضرورت نہیں ہے, اللہ کو سب, اللہ سب کو اللہ کی ضرورت ہے. جو اللہ پاک کو نہیں چاہتے, جیسے حدیث شریف میں آتے ہیں جو اللہ کے ساتھ ملاقات نہیں چاہتا تو اللہ تعالیٰ کو بھی ایسے ملاقات کو نہیں ہوتا. تو وہاں پر یہ ہے, یہاں پر یہ ہے. تو جو اللہ جل شانہ نہیں چاہتے تو ان کے ساتھ پھر ویسا معاملہ کر دیا جاتا ہے. باقی یہ جو دنیا کی چیزیں دینا, یہ تو اللہ جل شانہ کے یہاں کوئی قیمت ہی نہیں رکھتے. جس سے لوگ دھوکے میں ہو جاتے ہیں وہ تو حدیث شریف میں موجود ہے, حدیث وہ جو ہے نا قدسی ہے, کہ اگر یہ دنیا اور آسمان اس کے درمیان کچھ ہے, جو کچھ ہے وہ اگر ایک مچھر کے پر کے برابر بھی اللہ تعالیٰ کے نزدیک کوئی حیثیت رکھتا تو اللہ تعالیٰ کافر کو ایک گھونٹ پانی بھی نہ دیتے. اب کافروں کو سونا چاندی تک مل رہا ہے, سب کچھ مل رہا ہے, تو اس کا مطلب اس کی کوئی حیثیت نہیں. بلکہ یہاں تک فرماتے ہیں کہ اگر یہ والی بات نہ ہوتی کہ اس سے مسلمانوں کو نقصان ہو جائے, کافروں کو نعمتیں جو ملتی, تو میں چاہتا کہ کافروں کے گھر سونے چاندی کے بنائے جائیں, کیونکہ انہوں نے سودا کیا ہے. کس چیز کا سودا کیا ہے؟ دنیا کے ساتھ آخرت کا سودا کیا ہے. تو اللہ تعالیٰ تو تول سے زیادہ دیتا ہے. تو یہ ساری باتیں جو ہیں, مطلب یہ والی ہے کہ اللہ جل شانہ کی بے نیازی کو, اللہ جل شانہ کی اس کو جاننا چاہیے. اور اس وجہ سے, اور ہاں البتہ جو مبلغین ہیں, مبلغین کا فرض یہ ہے کہ وہ کبھی بھی نہ روکے, وہ کبھی بھی نہ روکے, وہ اپنا کام جاری رکھے. جیسے بھی ہوگا وہ ہوگا, البتہ یہ ہے وہ ان کی وجہ سے بچ جائیں گے, اس تبلیغ کے عمل سے بچ جائیں گے. تو کوشش ہے, اور یہ تبلیغ صرف میں نے اکثر عرض کرتا ہوں کہ صرف تبلیغی جماعت والے تبلیغ نہیں ہے, تبلیغ ہر چیز جو آپ اللہ اور اللہ کے رسول کی باتوں سے لوگوں تک پہنچاتے ہیں یہ تبلیغ ہے. اللہ اکبر. بس آپ بھی نتیجے کو معلوم کرنا چھوڑے, کیونکہ آپ دائی اللہ ہیں اور آپ کو تبلیغ کا حکم ہے, اور یہ حکم حکمت سے خالی نہیں ہو سکتا, یعنی اس میں بے شمار حکمتیں پوشیدہ ہیں. تبلیغ کو جاری رکھنے کی ادنا حکمت ہے کہ آپ کے اسرار تبلیغ سے ان کی سرکشی انکار زیادہ ہو, تاکہ ہماری صفت ہدایت و ضلالت ہر ایک پر آیا ہو جائے. یدل بھی کثیر ہو یا دبی کثیر. ہاں جی, چونکہ حق سبحانہ وتعالیٰ کا مقصود تخلیق کا اظہار قدرت تھا, اور پند و نصیحت سے لوگوں کو آزمانا مقصود تھا, اس لیے آدمی کو نصیحت اور بیکانے دونوں طرح سے پرکھا جائے گا, تاکہ اس کی حالت مخفیہ ضلالت اور ہدایت ظاہر ہو. میں ایک دفعہ گیا کراچی میں ایک ایسے بازار میں جو بہت زیادہ, جس کو کہتے ہیں نا یہ سونے چاندی, اور یہ اس کے سونے چاندی تو خیر چھوٹی چیز ہے, یہ ہیرے جواہرات کے بازار, مطلب ان کے بازار میں گیا تھا ایک صاحب کے ساتھ, بڑی جس کو کہ اسٹرکٹ سیکورٹی کا نظام اور یہ سارا کچھ, اس سے گزر کم پہنچ گئے. تو جو صاحب تھے وہ ٹیکنیکل مطلب وہ تھے, یعنی جو آدمی تھے ان کے پاس پورے ٹولز تھے. تو ٹولز یہ ہوتے تھے کہ کسی ہیرے کے بارے میں معلوم کرنا کہ اصلی ہے یا نقلی ہے, کیونکہ دنیا میں تو آج کل ہر کچھ سب کچھ ہو رہا ہے نا नकली चीजों को भी असली चीजों की तरफ बेचा जाता है। तो उनके यहां यह होता था कि काटने के भी जबरदस्त औजार थे, क्या उस पर कट लगता है? नहीं लगता, क्योंकि हीरे की अपनी स्ट्रेंथ होती है, तो उस स्ट्रेंथ से अगर कम हो तो कट जाता है। तो उसमें यह है कि वो स्क्रैच अगर पड़ जाए तो उसका मतलब वो हीरा नहीं है, क्योंकि उसका अपनी एक डोज होती है, वो देने के बाद पता चलता है कि यह है। तो कटिंग के भी, अच्छा उसमें बहुत जबर तेज स्पार्क जो एकदम फौरन बहुत ज्यादा हीट जनरेट कर ले, वो उसके ऊपर प्रोब रख लेते और एकदम हीट देते तो उससे धुआं निकल जाता, अगर वो प्लास्टिक का होता। अगर हीरा न होता, मतलब प्लास्टिक का होता, तो उससे धुआं निकल जाता। तो इस तरह मतलब मुख्तलिफ तरीके उसमें होते थे कि हीरो को आजमाने के लिए कि आया ये हीरा है या नहीं है। तो अल्लाह ताला भी इस तरह आजमाते हैं, यानी मतलब एक मुख्तलिफ तरीकों से आजमाते हैं किसी को, किस तरीके से किसी को, किस तरीके से, ताकि उसका अंदर वाली बात जाहिर हो और वो बाद में ये ना कह सके मुझे तो मौका नहीं मिला था, मुझे तो नहीं बताया गया था। हाँ जी, काहिराना अंदाज में नहीं करते, हकीमाना अंदाज में करते। हाँ जी, तो ये है, चूंकि ये पस शैतान तो अगवा पर इसरार करते हो, शेख हिदायत पर इसरार करता है, यानी जो भी गालिब आ जाए उसके मुआफिक सिफत का इजहार होगा। यानी मशायख का काम यह होता है हक की दावत देना, हक की तरफ बुलाना। शैतान का काम होता है इससे बरगश्त करना, लोगों को उससे दूर ले जाना। और ये दोनों निज़ाम साथ साथ चलेंगे, शैतानी निज़ाम भी है, रहमानी निज़ाम भी है। अब जो रहमानी निज़ाम से मुतासर हो गया वो साइड पे चला जाएगा, जो शैतानी निज़ाम से मुतासर हो गया वो साइड पे चला गया, और उसके मुताबिक फिर ज़ाहिर मतलब एक उसके नतायज ज़ाहिर होते हैं। तो इस वजह से जो है ना, मतलब हम लोगों को भी हर वक्त अलर्ट रहना चाहिए कि कहीं शैतान हमें गुमराह ना करे, कोई गलत चीज़ की तरफ हमें न ले जाए, और अच्छे लोगों से बरगश्ता ना करे, क्योंकि शैतान सबसे पहले यही करता है। दुश्मन, हर दुश्मन ये करता है कि आपको जिस चीज़ से प्रोटेक्शन है, जिस चीज़ की वजह से, सबसे पहले आपसे वही छीनते हैं। तो जिस निज़ाम से आप बच रहे हैं उससे पहले उस निज़ाम पे हमला होगा, और वो मामूली सी बात होती है, बाज़ दफ़ा मामूली सी बात होती है, लेकिन उसको शैतान बड़ा चढ़ा कर पेश करता है। ओ ये देखो ना, ये कर दिया, वो कर दिया, ये कर दिया। मैं इसकी एक मिसाल देता हूँ, किसी का कोई कोई दुनियाई काम है, उसने किसी पीर के हाथ पे बैत की है, लेकिन उसकी नीयत यह है कि मेरे दुनिया के काम हो जाए। जाहिर बुनियादी नीयत उसकी वो है, वो जिसको कहते हैं ना, वो इस्लाह नफ्स नहीं है। अब ये बात है कि इस्लाह नफ्स के लिए तो अगर किसी का इस्लाह नफ्स मकसूद हो तो वो तो हर वक्त इस पर तैयार होता है कि जो भी मुजाहिदा शेख की तरफ से आएगा उसमें मेरे लिए खैर होगा, क्योंकि वो मुझे बता के तो मुजाहिदा नहीं लेगा ना, बाज़ दफ़ा मुजाहिदा बता के तोड़ लिया जाता है। वो तो मुजाहिदा होता है लेकिन नज़र ऐसा आता है जैसे आम मतलब बात हो रही है, लेकिन उसके अंदर मुजाहिदा लिया लिया जाता है, मालूम किया जाता है कि क्या करता है। हजरत मुझ हजरत हाजी इमदादुल्लाह मजरक वाला वाक़ वाक़ जो है, हजरत गंगूई रहमतुल्लाह अलैह बैठे हुए थे अपने साथ खाने पर, तो हजरत के सामने तो मुर्ग मुसल्लम पड़ा हुआ था, उनके सामने हर हर की दाल इस तरह किसका दी उनकी तरफ। तो हाफिज आमिन शहीद रहमतुल्लाह अलैह गुजर रहे थे, उनने कहा हाजी साहब क्या कर रहे हैं, रशीद अहमद के सामने हर हर की दाल रखी है, खुद मुर्ग खा रहे हैं आप। तो हजरत कंकियों कहना कि उसे देख के कहते हैं ये भी बड़ी बात है कि उसको अपने साथ बिठाया है, वरना दिल तो चाहता है कुछ छोड़ो चमारों के साथ बिठा दो, जो इसकी हालत है। हाँ जी, तो हजरत को कुछ भी नहीं हुआ। तो बाद में वाकई हजरत से किसी ने अर्ज कर दिया, हजरत ऐसे ही हुआ था? हाँ ऐसे ही हुआ था। तो फिर आपका उस वक्त क्या कैफियत थी? उन्होंने कहा क्या होनी थी, बात तो सच्ची थी ना, कोई झूठी बात तो इसमें थी नहीं, मैं इस काबिल तोड़ा था कि उनके साथ बैठता, ये तो उनकी बड़ा करम था कि मुझे अपने साथ बिठा दिया। वो वैसे भी बिठाते, कहते कि खाना वाना नहीं है, बस वैसे बैठ जाओ, ये भी मेरे लिए बड़ी सादत की बात है। कामयाब होंगे, कामयाब होंगे। अब ये एक मुजाहिदा था लेकिन बता के थोड़े लिया, बता के तो नहीं लिया। तो इसी तरीके से मुजाहिदा बाज़ दफ़ा लिया जाता है और उसी में नंबर भी दिए जाते हैं, लेकिन वो सारा हिडन प्रोसेस होता है। तो अब जिसका मकसूद दुनिया है तो हर चीज़ में ये ख्याल रखता है कि मेरा वो दुनिया वाला काम हो जाए। अब वो किसी मकसद के लिए आया हुआ है, मसलन दुनिया के कोई मशवरा लेना चाहता है या कोई दुआ करवाना चाहता है या कोई इस तरह, तो जी मैंने बात करनी है, हज़रत आप मुझे टाइम दे, मुझे बात करनी है। अब अगर सर हज़रत सारे लोगों को इस तरह बात करने के लिए टाइम दे तो क्या वो काम कर सकते हैं? तो हो नहीं सकता। ज़ाहिर मतलब एक तरतीब के साथ चलते हैं, फिर वो जो उसके डोमेन में नहीं है तो उसके ऊपर जिम्मेदारी भी नहीं है, क्योंकि ये चीज़ उसके डोमेन में थोड़ा है, दुनिया के काम के लिए थोड़े बैठा हुआ है वो, तो इस्लाह नफ्स के लिए बैठा हुआ है, वो तो बाकी चीज़ों के लिए तो नहीं बैठा हुआ। तो अब वो जब आता है तो उसको जब मतलब नहीं मिलता उसके मर्जी के मुआफिक तो बड़ा गुस्सा हो जाता है, ओ देखो ना फलां को मौका देते, फलां को मुझे नहीं दिया और मुझे बड़ा हकीर समझे और ये गया वो गया। अब शैतान उसके दो चार मतलब जो है ना वो पूरा मिला देते हैं, सार पूरे जितना भी निज़ाम है वो सारा वो पट्टी पड़ा देता है और उसको वहाँ से भगा देता है। इस तरीके से काम वो करते हैं शैतान। ज़ाहिर है मतलब उसका तरीका और क्या है, वो तो यही तो करेगा। लेकिन जो हज़रत गंगूई रहमतुल्लाह अलैह की तरह हकीकत हार को जानेगा और समझेगा और कहेगा मैं तो इसलिए आया ही नहीं हूँ, ये तो उनकी वो है, मतलब अगर वो दे दे वो कह दे तो ये बड़ी बात है, मतलब मैं तो इसके लिए थोड़ा आया हूँ, मैं तो ज़ाहिर अल्लाह की रज़ा के लिए आया हूँ, तो मुझे जो अल्लाह की रज़ा जिस चीज़ से मिलती है बस वही चीज़ है। एक तो ये बात, दूसरी बात ये है कि हदीस शरीफ में आता है कि जिसने अपनी सारे फिक्रों को आखिरत की फिक्र में जम कर दिया तो अल्लाह पाक उसकी हर फिक्र के लिए काफी हो जाएंगे, अल्लाह पाक उसकी हर फिक्र के लिए काफी हो जाएंगे। और जो ज़ाहिर मतलब है कि दुनिया के लिए वो करेगा तो दुनिया तो उतनी मिलेगी जितने मुकद्दर में। तो अब ये जो बात है कि मिसाल के तौर पर किसी ने सरेंडर कर लिया और नहीं मतलब जिसको कहता है ना मतलब दुनिया की बात बोल गया कि भाई मेरे दुनिया की भी कोई चीज़ है और उसके लिए वो तैयार हो गया, ज़हनी तौर पर कल्बी तौर पर तैयार हो गया, तो दुनिया तो एक बहुत कमीनी किस्म की चीज़ है, वो तो अल्लाह ताला जब भी देना चाहे तो दे दे और जिस तरीके से भी देना चाहे दे दे, वो तो कोई इतनी बड़ी बात ही नहीं है, वो तो अल्लाह ताला जिस तरीके से भी दे दे। हाँ ये अलग बात है कि इसमें भी हर एक के साथ अपना अपना मामला होता है, सबके जैसा एक जैसा मामला नहीं होता, उसकी वजह है कि अगर सबके साथ एक जैसा मामला हो तो फिर इम्तिहान ख़त्म हो जाएगा, इम्तिहान वाली बात ख़त्म हो जाएगी। फिर तो आदमी कहते हैं देखो उसके साथ ऐसा हो रहा है तो अब मैं भी इस तरह करता हूँ तो मेरे साथ भी इस तरह हो जाएगा, फिर तो इम्तिहान ख़त्म हो गया। वो जैसा वाक़ है ना बुजुर्ग का कि उसने कहा भाई मैं उसने बगैर देखे ये किया था तो उसको तो मिल गया, अब तू देख कर कर रहा है लिहाजा तेरे लिए इसकी वो नहीं है। तो इस तरह इंडोर्स किस्म की चीज़ें नहीं होती, ये अल्लाह ताला ने हर एक के लिए अपना अपना इंतज़ाम बनाया हुआ है और उसका टेस्ट हो जाता है और जो उस टेस्ट में कामयाब हो जाता है तो फिर अल्लाह पाक उसके लिए रास्ते बना लेता है, वो कोई निज़ाम बन जाता है। हाँ जी मैं आपको क्या बताऊँ, ये आजकल दुनिया मटेरियलिज्म का दौर है, सख्त दौर है, मतलब ये मटेरियलिज्म गुट्टी में पड़ी हुई है। वैसे मैं सारे बातें कर रहा हूँ ना इस वक्त, अब लोग सुन भी रहे हैं और बस जिसको कहते हैं बस चल रहे हैं साथ, लेकिन मैं अगर किसी दुनियावी वजीफे की बात करूँ ना तो सबके कान कड़े हो जाएंगे, क्या कह रहे हैं? हाँ जी फिर पूछेंगे भी हजरत हमें इजाज़त है, हम ये कर सकते हैं, ये डेंगू वाला जो मैंने दिया है तो कितने मुझे आए हो? हाँ जी कि हजरत हमें भी जाते हैं, हम भी दे सकते हैं, ये भी करते हैं वो करते। मैंने कहा खुदा के बंदो इतने अरसे हम पहले कहते रहे कभी आप को ये ख्याल नहीं हुआ, लेकिन ये बात कर ली तो अब सब लोग जिंदा हो गए। यही होता है सारा मामला, दुनिया बहुत प्यारी है, उसके लिए हर एक आगे बढ़ने को तैयार है, लेकिन जब दीन की बात होती है वो कोई और करे, वो तो हमारा काम नहीं है। तो इस वजह से जो है ना, मतलब यह है कि बाज़ दफा ऐसा होता है हालात सख्त शुदन कार बरकिप्तियां व शफात करदन फिरौन, किप्तियों का मुश्किल में गिरफ्तार हूँ फिरौन का निकालने की सिफारिश करना। चो पे आपे गश्त आ अमरे शखूँ, नील मीब आमद सरासर जुमल खूँ, ताब नफ्स ख्वाहिश फिरौन आमदश, लाबमी करदत वदा गश्ता कदश, कांचमा कर दी मैं ए सुल्तान मुकुन, नीस मारा रुई इरादे सुखुन, पारा पारा गर्द मत फरआ फरमा पजीर, मन बे इज्जत खू गरम सख्तम हगीर, ही बजम्बा पर अम्बी जहाँ बर रहमत ए अमीन, ताब बिंदत ई दहान आतशी गुफ्त बार बाबी मी फरीबत ओ फरी बंदा तेरा, बिश्नमुन यामन दहम हम खुद अश, ताबिदानत असलरा आफर कश, कासल हर मकरे वहीलत बेशमास, हर चबर खाकस्त असलश बरसमास, गुफ्तहा आसग नरे नेरजदम बिदा, पेश अंदाज अज दो रिस्तखवा, हाँ हिम व जम्बा आ असाता खा कहा, वादा अरचे बल मलह मिलख कर द शबा, वा मिलख हावर हावर जमा गर्दत सिया, था बबीनत खल्क तब्दीली इलाह, के बस बहानी सहाजत मरमरा, आसब बारी हिजा बस तो गता, ताब तो ताब ता तबी बे जोश बर दारू नजंद जनद, तामुनत जमरू सितारा ए कुनद, तामुनाफिक असहरी से बामदाद, सुई बाजार अज बाजार आयद अजबीम कसाद, बंदगी ना कर दे ना शस्तरो, लुकम दो जख बगश्ता लुकमरू लुकमा रजू, आकिलो माकूल आमद जान आम, हम चो आ बर्रा चरंदा असहताम, मी चरद आ बर्रा कस्सा बशाद, के बराए मा चरद बरगे मुराद, कार दो जख्मी कुनी दर खुर्दनी, बैर ओ खुदरा तो फरबा में कुनी, कार खुद कुन रोजे हेकमत बखुर, ताशवत फरबा दिलो बकर रफर, खुर्दन तन माने ई खुर्दनिस्त, जान चू बाजार गाँव तन चू रहजनिस्त, शम ताजर आँख हंस तफरोख तई, की बुअद रहजन चु ही जम सोख तई, ख्वाहिश तन रा गुम मकुन या वाक मकोश, की तो आ बहुशी व बाकी होश पोश, खमर तनहानीस्त सर मस्ती व होश, हर चहवानीस्त बंदो चश्म गोश, तर्क शावत कुन अगर ख्वाही तो होश, जा के शावत बाज बंदम चश्म गोश, आ बली सस खमर खुरदंदर दूर बूद, हस्त बूद और आज तकबर जो जहूद, मस्त आ बाशत के आ बीनत के नीस, जर नमायत आच मस आहन ईस, ई सुखन पाया न दारद मूसिया, लब जमता बरूद आयत गया। जब खुदा के लिए मुसलसल हज़रत मूसा अलैहिस्सलाम तबलीग जारी, फिरौन की कौम कुफर पर बजिद रही, इसलिए इन बराबर खून होकर बेहतर रहा, और नौबत बई जा रसीद के फिरौन खुद मूसा अलैहिस्सलाम की खिदमत में हाजिर हुआ और झुक कर खुश आमद करने लगा। मैं इस काबिल नहीं कि मैं अर्ज़ करूँ, लेकिन बस ज़रूरत इतना अर्ज़ करता हूँ, जो हमने किया वो आप ना करें, यानी बुराई का बुराई का बदला बुराई न से न दें। अगर आप हमारे सलूक करें तो मेरा बाल बाल आपका मुती हो जाएगा। देखिए इससे ज़्यादा मुझे जलील न करें, क्योंकि मैं हमेशा इज्जत का आदी रहा हूँ, कभी मैंने जिल्लत नहीं उठाई, इसलिए मुझ पर सख्ती न करें। अच्छा, बराए करम हाथ उठाकर दुआ कीजिए कि आग जो आसमान से बरस रही है इसका दाना बंद हो जाए, बारान रहमत नाजिल होकर कहत को दफा करे। ये सुनकर मूसा अलैहिस्सलाम ने बारगाह इज़्ज़त में अर्ज़ की, ए अल्लाह, ये धोखा देता है और आपको फरेब तो बहकाता है, यानी ऐसी हालत में आपका क्या हुक्म है? क्या मैं इसकी दरख्वास्त दुआ कबूल करूँ या मैं भी उसको मुगालत में रखूँ ताकि ये फराब का गिरफ्तार असल को जान लें कि वो क्या है? क्योंकि हर मकर फैले के असल हमारे कब्ज़े कुदरत में है, बाकी जुमला तदबीर उसकी फ़र है, बल्कि जो कुछ भी ज़मीन में है उसके असल जुमल क्या है, क्योंकि जुमला आलम मज़र है इसके इस्माओ सिफात का। खुदा ने फरमाया, मूसा नालायक कुत्ता इस काबिल कहाँ कि इसके बदले का ख्याल करें, और गरीब का जवाब फरेब से आप इस कुत्ते के सामने दूर से हड्डी डाल दें, यानी इसकी दरख्वास्त दुआ कबूल कीजिए। अपना असाय ला दे कि टडियाँ जो कुछ खा चुकी हैं और ज़मीन जो वो वापस कर दें, और टडियाँ सब एकदम मर जाएँ ताकि लोगों को मालूम हो जाए चले शानो हालत को यूँ बदल देते। تاکہ جان لے کام کو اسباب عاریہ کی حاجت نہیں ہے بلکہ اسباب تو محض اجاب کے طور پر ہیں. تا طبیب دوا پر غور کرے اور منجم ستاروں کی طرف متوجہ ہو جائے تاکہ منافق مال و دولت کی فراہمی کے لیے علیہ صبح بازار کو آئے بوجہ خوف کے ساتھ بازاری کے. وہ منافق ہاتھ منہ دھوئے بغیر بازار کو آ جائے حالانکہ خود لقمہ دوزخی اور خود لقمہ تلاش کرتا رہے. عوام کی دونوں حالتیں خوردنی بھی خوردند غذا کے اعتبار سے عقل ہیں اور دوزخ کے اعتبار سے معقول ہیں. ان کی مثال جیسے بکری کا بچہ چارہ وغیرہ کھاتا ہے, یعنی چارہ وہ کھاتے اور پھر اس کو لوگ کھاتے ہیں. چنانچہ وہ چارہ کھاتا ہے اور قصاب خوش ہوتا ہے کہ ہمارے لیے چر رہا ہے. اے غافل, تو جو کچھ کھاتا ہے جو کرتا ہے جو کام کرتا ہے دوزخ کے لیے کرتا ہے, اور تو اپنے لیے تو اپنے آپ کو اس کے لیے تیار کر رہے, یعنی تیرا حلال و حرام کا کھانا خیر سے نفس ہمارے کی پرورش ہے. اس کی پروردگی جرم و معاصی کا سرزد ہوتا ہے اور جرم و معاصی کا موجب دخول دوزخ ہے. اس بگاڑ کو چھوڑ کر اپنا کام کرو, یہ غذائے حکمت معرف کا, تاکہ تیرا دل شان و شوکت کے ساتھ موٹا ہو, یعنی غذائے جسمانی پاکیزگی روح کے لیے مانے. کیونکہ جسمانی غذا کا کانا روحانیت کے لیے رکاوٹ ہے, کیونکہ روح بمنزل سوداگر کے اور جسم بمنزل راہزن کے. تاجر کی شمع فائدہ اس سے روشن ہے کہ راہزن مثل خشک لکڑی کے ہو, یعنی تاجر کا فائدہ اس میں ہے کہ راہزن کمزور ہو, کیونکہ جس کا رنزن کی قوت سوداگر کا نقصان ہو. پر جو غذا جسم نفس کو قوت دے گا وہ لامحال روح کو کمزور کرے گا. بس تو بے ہوش نہ اور بیکار کوشش نہ کر, کیونکہ تو ہوش میں ہے اور باقی سب اس ہوش کو چھپانے والے, یعنی تو سمجھ کے تو کیا اور اپنی خبر کہ میں کیا کر رہا ہوں, کیا کرنا چاہیے. دیکھو, ہر خواہش نفسانی شراب و بنگ کا اثر رکھتی ہے اور عقل انسان کے لیے پردہ اچھا نہیں, یعنی عقل دیکھ کر حیران جو ہے کہ یہ چیز آنکھ اور کان کو بند کرنے والی ہے. اگر تجھے عقل کی ضرورت ہے تو خواہشات نفسانی کو چھوڑ, کیونکہ خواہش نفسانی آنکھ کو کان وغیرہ پر قبضہ کر لیتی ہیں, ان کو ادراک حقیقت سے روک دیتی ہیں. دیکھو, شیطان نے شراب نہیں پی ہوئی تھی, پھر وہ کائے سمجھتا, صرف غرور تکبر انکار سمجھتا, یعنی انکار وغیرہ سے خراب ہو گیا تھا. حقیقی مست وہ نہیں جس کو تانبا اور لوہا زور دکھائی دے, یعنی ابلیس کی طرح غیر واقعی امور کو غیر محل تصور کرے کہ اس نے اپنے آدم کو اپنے آپ کو آدم سے افضل اعلیٰ سمجھا. اے موسیٰ, اس بات کی انتہائی نہیں, ہاں اپلا بلا تھا کہ سمجھا ہو گئے. یعنی اللہ جل شانہ کی حکمت کا ایک نظام ہے جو پیچھے چل رہا ہے, اور کفار کو جو چیزیں مل رہی ہیں یا ان کو جو دنیای فتوحات ہو رہی ہیں, یہ بالکل ایسے ہے جیسے کہ کوئی بکری گھاس چر رہی ہوتی ہے. تو وہ گھاس چر رہی ہوتی ہے لیکن اصل میں وہ اپنے آپ کو تیار کر رہی ہوتی ہے اس عذاب کے لیے. تو یہ اصل میں بتایا گیا کہ یہ دنیا کی جو چیزیں ہیں یہ کوئی مقصود نہیں ہے, ایک بات. دوسری بات ہے کہ جو نفس کی غذا ہے وہ روح کے لیے زہر ہے, جو نفس کی غذا ہے وہ روح کے لیے زہر ہے. لہٰذا اس میں اتنے پہ رہنا چاہیے جتنے سے انسان بس زندہ ہو, اور زیادہ اس کی کوشش خواہش نہیں کرنی چاہیے. ہاں جی, آدمی کو اس میں گم نہیں ہونا چاہیے, بلکہ اس کو اپنے لیے استعمال کرنا چاہیے, اس کے لیے اپنے آپ کو استعمال نہیں کرنا چاہیے. اب مثال کے طور پر ایک شخص ہے, اس کو ضرورت 1000 روپے کی ہے اور وہ لاکھوں پر بھی خوش نہیں ہے, تو یہ اس نے گویا کہ اپنے آپ کو مال کا غلام بنا دیا. اگر یہ ضرورت کے لیے کرتا تو 1000 پر خوش ہو جاتا کہ میری ضرورت پوری ہو گئی. ہاں جی, لیکن وہ جو اس سے مزید چاہتا ہے تو اس کا مطلب یہ ہے کہ کیا ہے یہ, یہ اس کو مقصود سمجھ رہا ہے, ذریعہ نہیں سمجھ رہا. وہ ہے کہ اپنے آپ کو ذریعہ بنا رہا ہے اس مقصود کو حاصل کرنے کے لیے, حالانکہ یہ ذریعہ ہے اپنے لیے تاکہ ہم زندہ رہیں اور عبادت کر سکیں, روح کا حق ادا کر سکیں. اس کے لیے, کیونکہ اللہ جل شانہ نفس کے اندر دو چیزیں رکھی ہیں, ایک انسان کی ضروریات ہیں اور ایک خواہشات ہیں. یہ بہت عمدہ مضمون الحمدللہ اللہ پاک نے دل میں ڈال دیا اسی وقت. ایک جو ہے نا مطلب ضرورت کا ادراک ہے, یہ بھی نفس کو ہوتا ہے, اور ایک خواہشات ہے نفسانی ہے. تو جو ضرورت ہے وہ اصل میں روح کے لیے استعمال ہو سکتا ہے اگر کوئی استعمال کر لے, اور جو خواہشات ہے وہ روح کا ضد ہے, مطلب وہ روحانیت سے روحانیت کا قاتل ہے, قاتل ہے. بس اگر خواہشات کے رینج میں ہے کوئی چیز تو وہ روحانیت کو قاتل ہے, اور اگر ضرورت کی رینج میں ہے تو یہ روحانیت کے مخالف نہیں ہے. ولنفس کا علیہ کا حق ان کی رینج میں, یعنی جو چیز انسان کی ضرورت ہے, مثلا لقمہ کانا اتنا کہ انسان جی رہے, اور دوائی کرنا تاکہ انسان زندہ رہے, اور اتنی طاقت ہو کہ انسان عبادت کر سکے, یہ ضرورت ہے. اتنا کپڑا کہ انسان کو گرمی سردی سے بچائے اور ستر چھپائے اور برا معلوم نہ ہو, اتنا جو ہے نا مطلب کپڑا ہے, اتنی چپر کہ انسان اپنے آپ کو بچائے آسمانی طوفانوں سے. تو یہ ساری چیزیں ضرورت کے درجے میں. تو ضرورت کے درجے میں جو چیز ہے اس پر مسئلہ نہیں ہے, اس پر اللہ پاک مطالبہ بھی نہیں کرتے جو ضرورت کے درجے میں. لیکن جو خواہشات کے درجے میں ہے وہ روحانیت کے لیے نقص ہے, وہ روحانیت کے نقص ہے. لہٰذا اپنے خواہشات پر قابو پانا ہوتا ہے, ضروریات پر قابو پانا نہیں ہوتا. ضروریات کو تو اللہ پوری کر دیتا ہے, لیکن جو خواہشات ہوتی ہیں وہ انسان جب پوری کرتا ہے اور اس کے لیے چاہتا ہے تو خواہشات کا کوئی رینج نہیں ہے, کوئی اینڈ نہیں ہے. خواہشات انسان کو لامحدود میں ڈال لیتا ہے, جبکہ ضروریات ضرورتیں محدود ہے. بلکہ میں آپ کو کیا بتاؤں, اگر کسی کے پاس کچھ بھی نہ ہونا, اللہ تعالیٰ ان کا ضرورت کسی اور کے ذریعے سے پورا کر لیتا ہے, بشرطی اس کے اللہ تعالیٰ پر نظر ہو. لوگوں کو ان کے گھر بھیج دیتا ہے. وہاں جب نقصان ہوتا ہے اس کی وجہ یہ ہوتی ہے کہ غریب رہ کر بھی اللہ کا نہیں ہوتا, غریب رہ کر بھی اللہ کا نہیں ہوتا, بلکہ اپنے رینج میں جو دھوکہ کر سکتا ہے وہ کرتا ہے, اپنے رینج میں جو جھوٹ بول سکتا ہے جھوٹ بولتا ہے, اپنے رینج میں جو ظلم کر سکتے کرتا ہے. یہ غریب لوگ اپنے غریبوں پر ظلم کرتے ہیں نہیں کرتے, اپنے جیسے کمزور لوگوں پہ ظلم کرتے ہیں نہیں کرتے, ان کو دھوکہ دیتے ہیں نہیں دھوکہ دیتے. تو جو اس قسم کے لوگ ہوتے ہیں تو وہ اصل میں کیا ہوتے ہیں, وہ والے لوگ نہیں ہوتے. لیکن جو اللہ پاک پر بھروسے کیے ہوتے ہیں اور وہ غریب ہوتے ہیں, ان کے پاس واقعتاً کچھ نہیں ہوتا, اس لیے نہیں کہ وہ کام نہیں کرتے, اس لیے کہ اللہ پاک نے ان کو ایسا رکھا ہوا ہے. یعنی بعض دفعہ ایسا ہوتے ہیں کہ جو ہے نا مطلب, تو اللہ تعالیٰ ان کو پتہ نہیں کہاں سے لوگوں کو بھیج دیتے ہیں. وہ جنید بغدادی نے وہ سب کو نہیں بھیجا تھا ایک شخص کے پاس, ہاں جی, تو پھر اللہ پاک لوگوں کو بھیجتے ہیں اور ان کے لیے ان کے جو ہے نا ضرورتیں پوری کرتا ہے. لیکن اگر ایسا نہیں ہے, نظر اس کی غریب ہے لیکن نظر اللہ پر نہیں ہے, نظر چیزوں پر ہے, تو پھر معاملہ مختلف ہوتا ہے, پھر معاملہ مختلف ہوتا ہے. تو جو ضروریات کی رینج ہے وہ ضروریات کی رینج وہ الگ ہے, اور جو خواہشات کی رینج ہے وہ الگ ہے. تو جو خواہشات کی رینج ہے وہ روح کا ضد ہے, کیونکہ ظاہر مطلب روح کو مطلب وہ نقصان پہنچا ہے, روح کے لیے وہ ایک حجاب بن رہا ہے, روح کے لیے قید بن رہا ہے. کیا بتاؤں, یہ ایک آدمی کے گرد ایک رسی ہے جو اس کو ہلنے سے روک رہا ہے, اگر دو رسی ہو جائے تو پھر کتنا ہوگا, اور اگر تین ہو جائیں چار ہو جائیں. تو یہی خواہشات نفسانی کی اس طرح رسی ہوتی ہیں جو کہ اس کو روح کو کے گرد جانا مطلب وہ ان کو پکڑ بلے اس کو جو بیچتی ہیں. تو جتنا جتنا وہ خواہشات کے اوپر جاتا ہے اتنا اتنا روح جس کا جکڑا جاتا ہے, اس کا روح جکڑا جاتا ہے, اور پھر نقصان ہو جاتا ہے دل کا, دل کا نقصان ہوتا ہے. اے دل کے لیے موت مشینوں کی حکومت, احساس مروت کو کچل دیتے ہیں حالات. مطلب یہ کہ انسان یہ جتنے بھی ترقی یافتہ دور ہیں, اس ترقی یافتہ دور میں مادیت کو فروغ ہوا ہے, مٹیریلزم کو فروغ ہوا ہے, روحانیت پسپا ہوتی جا رہی ہے, روحانیت مزید جکڑی جا رہی ہے. کیپٹلزم جو یوں کہہ سکتے ہیں منی پمپ میں بلیو کرتی ہے, پیسے کے ذریعے سے پیسے کھینچ ہو, غریبوں کا جینا دوبر کر لو, مالداروں کو مالدار کر لو, یہ نظام ہے کیپٹلزم. ہاں جی, تو یہ خواہشات کا نظام ہے, یہ خواہشات کا نظام ہے. اور جو اس خواہشات کے نظام میں پنسا ہوتا ہے اس کو یہ چیزیں بری نظر نہیں آتی, क्या ख्याल है, जो यहाँ पर दुकानदार हैं और मोनोपोली करते हैं और कीमतें काफ़ी हाई रखते हैं, और जो है ना मतलब है कि सही जो लोग होते हैं बेचने वाले, उनका जीना दुबर करते हैं, उनके खिलाफ एक करते हैं, उनको ये चीज़ें बुरी नज़र आती हैं? हाँ जी, उनको ये चीज़ें बुरी नज़र नहीं आती है। वो कहते हैं हमारा कारोबार है। ताज कंपनी, कुरान पाक छापने वाली कंपनी, सूदी कारोबार करता था, तो उलमा के साथ तो ताल्लुक था, क्योंकि कुरान की शाद तो उलमा के साथ तो ताल्लुक था ही। तो उलमा ने बाद में फरमाया, मौलाना सुदियानवी साहब रहमतुल्लाह हजरात ने, कि हमने उनको बताया था कि आप ये सूद है और ये आप क्यों कर रहे हैं, मतलब कुरान के। उनने कहा इस पर माँ मुझसे बात न करें, मेरा कारोबार है। तो किधर गया वो कारोबार? दिवालिया हो गई, पूरी कंपनी दिवालिया हो गई। अब कोर्ट उसको चला रहा है, पता नहीं आयतुल्लाह के साल में। हाँ जी, तो ये जो है ना मतलब ये वाली बात होती है कि हम लोगों को ये देखना है कि अपने इर्द गिर्द जो रस्सियाँ हैं ना, जो ख्वाहिशात की, इनको कम करनी चाहिए। भाई आप किनशियों से काट रहे हैं, ख्वाहिशात की रस्सियाँ काट रहे हैं, 20 रस्सियाँ हैं। अगर एक रस्सी आप काट दें तो आप खुश हो गए ना, परेशान होंगे? खुश होना चाहिए, लेकिन कहते नहीं 21 होनी चाहिए। हदीस शरीफ में ना, किसी के पास एक सोने की वादी हो तो चाहेगा कि उसके पास दूसरी वादी भी हो, उसके पेट को फकर ही, क्या बनी आदम के पेट को सिर्फ कब्र की मिट्टी बंद कर सकती, भर सकती। तो यही असल में बुनियाद है कि होना तो ये चाहिए कि ये चीज़ें जितनी घटती जाए इस पे खुश हो। हज़रत शाह इसहाक रहमतुल्लाह अलैह, बच्चा था और उसका भाई बच्चे थे, और वास्तव वाक्य मौजूद है, जिस उस्ताद के साथ पढ़ रहे थे, उस उस्ताद ने देखा कि दोनों भाई जो है एक दूसरे का बड़े हंस हंस के बात कर रहे हैं, जैसे उनका मूड बड़ा अच्छा है, कोई नई खुशखबरी आई है कोई बात। तो उनने बुलाया, भाई भाई क्या बात है, आप लोग बड़े खुश खुश नज़र आ रहे हैं, कौन सी बात, कोई घर से इतला आई है, कोई खबर आई है? कहते हाँ, क्या इतला आई? कहते हमारे फलां जगह पर एक जागीर थी, हुकूमत ने गसब कर ली, मतलब वो जो है ना वो कब्जा कर ली। तो उसने कहा क्या खुशखबरी है? उन्होंने कहा हजरत पहले हमारी नज़र इस पे थी कि इससे कहेंगे, अब हमारी नज़र अल्लाह पे आई होगी कि अल्लाह ताला ही हमें खिलाएगा, इस वजह से हम खुश हैं। ये बच्चे थे। हाँ जी, ये बच्चे थे। तो जो बचपन में ऐसे होंगे तो बड़े होकर कैसे बने होंगे? तो ये जो चीज़ है मतलब कि जितने बंदने, और चूंकि शाह साहब कुछ बच्चे थे, लेकिन उनको कम से कम इस बात का एहसास था कि जितनी बंदने हैं, जितने काटोगे तो फायदा होगा, रूह आज़ाद होगा, रूह आज़ाद होगा। बस यही असल में बुनियादी बात है, हजरत ये बात करना चाहते हैं। अल्लाह जल्ला शान हम सबको समझ अता फरमा दे। वाखिर لا إله إلا الله 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 محمد رسول الله لا إله إلا هو 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 اللهم صل على سيدنا مولانا محمد بارس حق 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 اللهم صل على سيدنا محمد الله 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 اللهم صل على سيدنا مولانا محمد. اللهم صل على سيدنا مولانا محمد. سلام على عباد الذين اصطفى، سلام على المرسلين. اللهم صل على محمد وعلى ال محمد، وانزل من قدر المقرب عندك. اللهم رب هذه الدعوة القائمة والصلاة النافعة، صل على محمد وارض عني رضا لا تسخط بعد وابدا. اللهم صل على محمد عبدك ورسولك وسلم المؤمنين والمؤمنات والمسلمين والمسلمات. اللهم صل على محمد وعلى ال محمد، وبارك على محمد وعلى ال محمد، وارحم محمد وعلى محمد كما صليت وباركت ورحمت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد. اللهم صل على محمد وعلى ال محمد كما صليت على ال ابراهيم انك حميد مجيد. اللهم بارك على محمد وعلى ال محمد كما باركت على ال ابراهيم انك حميد مجيد. اللهم صل على محمد وعلى ال محمد كما صليت على ال ابراهيم انك حميد مجيد. وبارك على محمد وعلى ال محمد كما باركت على ال ابراهيم انك حميد مجيد. اللهم صل على محمد وعلى ال محمد كما صليت على ابراهيم انك حميد مجيد. اللهم بارك على محمد وعلى ال محمد كما باركت على ابراهيم انك حميد مجيد. اللهم صل على محمد وعلى ال محمد كما صليت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد. وبارك على محمد وعلى ال محمد كما باركت على ابراهيم انك حميد مجيد. اللهم صل على محمد وعلى ال محمد كما صليت على ابراهيم وبارك على محمد وعلى ال محمد كما باركت على ابراهيم انك حميد مجيد. اللهم صل على محمد وعلى ال محمد كما صليت على ابراهيم انك حميد مجيد. اللهم بارك على محمد وعلى ال محمد كما باركت على ال ابراهيم انك حميد مجيد. اللهم صل على محمد وعلى ال محمد كما صليت على ال ابراهيم وبارك على محمد وعلى ال محمد كما باركت على ال ابراهيم في العالمين انك حميد مجيد. اللهم صل على محمد وازواج ذريته كما صليت على ال ابراهيم وبارك على محمد وازواج ذريته كما باركت على ال ابراهيم انك حميد مجيد. اللهم صل على محمد وعلى ازواج ذريته كما صليت على ال ابراهيم وبارك على محمد وعلى ازواج ذريته كما باركت على ال ابراهيم انك حميد مجيد. اللهم صل على محمد النبي وازواج امهات المؤمنين وذريته ال بيته كما صليت على ابراهيم انك حميد مجيد. اللهم صل على محمد وعلى ال محمد كما صليت على ابراهيم وعلى ال ابراهيم وبارك على محمد وعلى ال محمد كما باركت على ابراهيم وترحم على محمد وعلى ال محمد كما ترحمت على ابراهيم وعلى ال ابراهيم. اللهم صل على محمد وعلى ال محمد كما صليت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد. اللهم بارك على محمد وعلى ال محمد كما باركت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد. اللهم ترحم على محمد وعلى ال محمد كما ترحمت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد. اللهم صل على محمد وعلى ال محمد كما صليت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد. اللهم صل على محمد وعلى ال محمد كما صليت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد. اللهم صل على محمد وعلى ال محمد وبارك وسلم على محمد وعلى ال محمد وارحم محمد وعلى ال محمد كما صليت وبارك وترحمت على ابراهيم وعلى ال ابراهيم في العالمين انك حميد مجيد. اللهم صل على محمد وعلى ال محمد كما صليت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد. اللهم بارك على محمد وعلى ال محمد كما باركت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد. اللهم صل على محمد عبدك ورسولك وصليت على ال ابراهيم وبارك على محمد وعلى ال محمد كما باركت على ال ابراهيم. اللهم صل على محمد النبي الامي وعلى ال محمد كما صليت على ابراهيم وبارك على محمد النبي الامي كما باركت على ابراهيم انك حميد مجيد. اللهم صل على محمد عبدك ورسولك النبي الامي وعلى ال محمد. اللهم صل على محمد وعلى ال محمد صلاه تكون لك رزقا ولو جزاء ولو كذا وات الوسيله الفضيله المقال محمود الاجبات وارجي ان ما هو اهله وجزا ما جاءت نبينا قومي ورسول امتي وسل جميع اخوان من النبيين والصالحين يا ارحم الراحمين. اللهم صل على محمد النبي الامي وعلى ال محمد كما صليت على ابراهيم وعلى ال ابراهيم وبارك على محمد النبي الامي وعلى ال محمد كما باركت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد. اللهم صل على محمد وعلى ال بيتك كما صليت على ابراهيم انك حميد مجيد. اللهم صل لنا محمد. اللهم بارك على محمد وعلى ال بيتك كما باركت على ابراهيم انك حميد مجيد. اللهم بارك علينا محمد صلوات الله وسلامه على محمد النبي الامي. اللهم اجعل صلواتك ورحمتك وبركاتك على محمد وعلى محمد كما جعلت على ابراهيم انك حميد مجيد، وبارك على محمد وعلى محمد كما باركت على ابراهيم وعلى ابراهيم انك حميد مجيد، وصلى الله على النبي الامي. التحيات لله، الصلوات الطيبات، السلام عليك ايها النبي ورحمه الله وبركاته، السلام علينا وعلى عباد الله الصالحين، اشهد ان لا اله الا الله واشهد ان محمدا عبده ورسوله. التحيات الطيبات، الصلوات لله، السلام عليك ايها النبي ورحمه الله وبركاته، السلام علينا وعلى عباد الله الصالحين، اشهد ان لا اله الا الله واشهد ان محمدا عبده ورسوله. التحيات لله، الطيبات، الصلوات لله، السلام عليك ايها النبي ورحمه الله وبركاته، السلام علينا وعلى عباد الله الصالحين، اشهد ان لا اله الا الله وحده لا شريك له، واشهد ان محمدا عبده ورسوله. التحيات المباركات، الصلوات الطيبات لله، السلام عليك ايها النبي ورحمه الله وبركاته، سلام علينا وعلى عباد الله الصالحين، اشهد ان لا اله الا الله واشهد ان محمدا عبده ورسوله. بسم الله، بالله، التحيات لله، الصلوات الطيبات، السلام عليك ايها النبي ورحمه الله وبركاته، السلام علينا وعلى عباد الله الصالحين، اشهد ان لا اله الا الله واشهد ان محمدا عبده ورسوله. صلى الجنه اعوذ بالله من النار. التحيات زكيات لله، الطيبات، الصلوات لله، السلام عليك ايها النبي ورحمه الله وبركاته، السلام علينا وعلى عباد الله الصالحين، اشهد ان لا اله الا الله واشهد ان محمدا عبده ورسوله. بسم الله، بالله، خير اسماء التحيات الطيبات، الصلوات لله، اشهد ان لا اله الا الله ولا شريك، واشهد ان محمدا عبده ورسوله. ارسله بالحق بشيرا ونذيرا، والنساءات لا ريب فيها. السلام عليك ايها النبي ورحمه الله وبركاته، السلام علينا وعلى عباد الله الصالحين، اللهم اغفر لي واهدني. التحيات الطيبات، الصلوات الملك لله، السلام عليك ايها النبي ورحمه الله وبركاته. بسم الله، التحيات لله، الصلوات الطيبات لله، الصلوات لله، زكيات لله، السلام على النبي ورحمه الله وبركاته، السلام علينا وعلى عباد الله الصالحين، اشهد ان لا اله الا الله واشهد ان محمدا رسول الله. التحيات الطيبات، الصلوات، زكيات لله، اشهد ان لا اله الا الله وحده لا شريك له، وان محمدا عبده ورسوله. السلام عليك ايها النبي ورحمه الله وبركاته، السلام علينا وعلى عباد الله الصالحين. التحيات الطيبات، الصلوات، زكيات لله، اشهد ان لا اله الا الله واشهد ان محمدا عبده الله ورسوله. السلام عليك ايها النبي ورحمه الله وبركاته، السلام علينا وعلى عباد الله الصالحين. التحيات، الله اكبر، الله اكبر. اللهم رب حسن دعوة دم سندك وعد منك. التحيات والصلوات لله، السلام عليك أهلك أيها النبي ورحمة الله وبركاته، السلام علينا وعلى عباد الله الصالحين. التحيات لله، الصلوات الطيبات، السلام عليك أيها النبي ورحمة الله وبركاته، السلام علينا وعلى عباد الله الصالحين، أشهد أن لا إله إلا الله وأشهد أن محمدًا عبده ورسوله. التحيات المباركات والصلوات الطيبات لله، السلام عليك أيها النبي ورحمة الله وبركاته، السلام علينا وعلى عباد الله الصالحين، أشهد أن لا إله إلا الله وأشهد أن محمدًا رسول الله. بسم الله والسلام على رسول الله. اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. نحمدك يا خير مأمول وأكرم مسؤول على ما لم تمن نجاة مقبول من قربات عند الله وصلاة الرسول، فسلم مختبا الدبور والقبول وان شاء بدل فرو من رسول من السؤال منك القبول. بسم الله الرحمن الرحيم. اللهم لك الصلوات ونسك يوم حي ومماتي ولك يوم مماتي ولك بالتراسي. اللهم اني اسالك من خير ما تجيء به الرياح. اللهم اجلني واجزم شكرك واكسر ذكرك واتبع نصيحتك واحفظ وصيتك. اللهم ان قلوبنا ونواسينا وجوارحنا بيدك، لم تملكنا من شيء، فاذا فعلت ذلك بنا فكن انت ولينا واهدنا الى سواء السبيل. اللهم اجعل حبك احب الاشياء الي، واجعل خشيتك افضل الاشياء عندي، واقتني حاجات الدنيا بشوق الى لقائك. واذا اقرت اعينها للدنيا من دنياهم فاقرر عيني من عبادتك. اللهم اني اسالك الصحه والعفه والامانه وحسن الخلق والرضا بالقدر. اللهم لك الحمد شكرا ولك المن فضلا. اللهم اني اسالك التوفيق لمحابك من الامال، وصدق التوكل عليك، وحسن الظن بك. اللهم افتح مسامع قلبي لذكرك، وارزقني طاعتك وطاعه رسولك وعملا بكتابك. اللهم اجعلني اخشاك كاني اراك ابدا حتى القاك، واسدني تقواك ولا تشكني بمعصيتك. اللهم التب بي في تيسير كل عسير، فان تيسير كل عسير عليك يسير، واسلك اليسرى والمعافاه في الدنيا والاخره. اللهم اعف عني فانك عفو كريم. اللهم طهر قلبي من النفاق، وعملي من الرياء، ولساني من الكذب، وعيني من الخيانة، فإنك تعلم خائنة الأعين وما تخفي الصدور. اللهم ارزقني عينين حتى لتيني تسقي أنا القلب بظروف الدم من خشيتك، قبل أن تكون الدموع دم والدراس جمرة. اللهم عافني في قدرتك، وادخلني في رحمتك، واقضي أجلي في طاعتك، واختمني بخير عملي وجل صوابه الجنة. اللهم فارج الهم، كاشف الغم، مجيب دعوة المسترين، الرحمن الدنيا ورحيمها، أنت ترحمني فارحمني برحمة تغنيني بها من رحمة من سواك. اللهم يسرك من فجاءة الخير، وأعوذ بك من فجاءة الشر. اللهم أنت السلام ومنك السلام وإليك يعود السلام. أسألك يا ذا الجلال والإكرام أن تستجيب لنا دعوتنا، وأن تؤتينا رغبتنا، وأن تغنينا عمن أغنيت وأنا من خلقك. اللهم اخر لي واختر لي، اللهم ارزني بقضائك، وبارك لي فيما قدر لي، حتى لا أحب التعجيل ما أخرت ولا تأخير ما أجلت. اللهم لا عيش إلا عيش الآخرة. اللهم أحيني مسكينا وأمتني مسكينا، واحشرني في زمرة المساكين. اللهم اجعلني من الذين إذا أحسنوا استبشروا وإذا أساءوا استغفروا. اللهم إني أسألك رحمة من عندك، تهدي بي قلبي وتجمع بأمري وتلم بأشاسي وتصلح بديني وتغزي بيديني وتحفظ بغائبي وترفع بأشهادي وتبيض بها وجهي وتزكي بعملي وتلهمني بها رشدي وترد بها ألفتي وتعصمني بها من كل سوء. اللهم أعطني إيمانا لا يرتد ويقينا ليس بعده كفر، ورحمة نال بها شرف كرامتك في الدنيا والآخرة. اللهم إني أسألك الفوز في القضاء، ونزول الشهداء، وعيش السعداء، ومرافقة الأنبياء، والنصر للأعداء، إنك سميع الدعاء. اللهم أنقص عن رأيي، وزعف عن عملي، ولم تبلغ منيتي، ومسألتي من خير مؤتى وانهدم من خلقك، أو خير أنت مؤتي هدم من عبادك، فإني أرغب إليك فيه، وأسألك برحمتك رب العالمين. اللهم إني أزل بك حاجتي، وانكسر رأيي، وزعف عملي، افتقرت إلى رحمتك، فأسألك يا قاضي الأمور وشافي الصدور، كما تجير بين البحور، أن تجيرني من عذاب السعير، من دعوة السبور، ومن فتنة القبور. اللهم أزل الحبل الشديد والأمر الرشيد، أسألك الأمن يوم الوعيد، والجنة يوم الخلود، والجنة يوم الخلود مع المقربين الشهود، الركع السجود الموفين بالعهود، إنك رحيم ودود، وإنك تفعل ما تريد. اللهم اجعلنا هادينا مهتدينا غير ضالين ولا مضلين، سلما لأوليائك وحربا لأعدائك، ونحب بحبك من أحبك، ونعادي بعداوتك من خالفك من خلقك. اللهم هذا الدعاء وليك الإجابة، وهذا الدعاء ليك التكلان. اللهم لا تكلني لا نفسي طرفة عين، ولا تنزو مني صالح ما أتيتني. اللهم إنك لست بإلهنا استحدثنا، ولا بربي أبي ذكر ابتدعنا، ولا عليك شكرك ويغزون معك، ولا كان لنا قبلك من إله نلجو إليه ونذرك، ولا عانك على خلقك كنا احد فنشرك فيك تبارك وتعالى فنسالك لا اله الا انت اغفر لي. اللهم انت خلقت نفسي وانت توفاها لك مماتها ومحيا ان احييتها فحفظ بما تحفظ بعبادك عبادك الصالحين ونمت فاغفر الله وارحمها. اللهم اعني بالعلم وزيني بالحلم واكرمني بالتقوى جملني بالعافيه. اللهم لا يدركني زمان ولا يدرك زمانا، لا يتوب في العليم ولا يستحيا في من العليم، قلوبهم قلوب العالم والسنه السنة العرب. اللهم اني اتخذ عندك عهدا لن تخلفني فانما انا بشر فايام من ذاتي وشتمت وجلدت ولعنت فجل له صلاه وزكاه قربة تقرب اليك. اللهم اني اعوذ بك من البرس ومن الشقاق والنفاق وسوء الاخلاق ومن شر ما تعلم. اعوذ بالله من حال اهل النار ومن النار وما قرب الي من قول وعمل من شر ان تاخذ بناصيتي. اعوذ بك من شر ما في هذا اليوم وشر ما بعده ومن شر نفسي وشر الشيطان وشر الشيطان وشركه وان نقترف على انفسنا سوءا او نجره الى مسلم واكتسب خطيئتنا وذنبا لا تغفره. ومن ذاك المقام يوم القيامه ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك التواب الرحيم. سبحان ربك رب العزه عما يصفون وسلام على المرسلين والحمد